भन्ने छौँ छिट्टै गरेर। अनि मलाई थाहा छ यसपछि तपाईँहरू झुन्डमा जानुहुन्छ। झुन्डमा जाँदाखेरि जुन कुराहरू तपाईँले छलफल गर्ने हो, अस्तिकै प्रश्नहरू हुन्छन्, अनि तपाईँहरूलाई म सम्झाउन चाहन्छु। यो अङ्ग्रेजीमा एउटा शब्द छ डिलिजेन्स भन्ने, को खण्डमा सिधै जानेछौँ। अनि तपाईँलाई एक दुईवटा बाइबलको पदहरू म पढेर सुरु गर्न चाहन्छु। सर्वप्रथम यो एउटा कोट सिएच स्पर्जन भन्ने, अनि वेस्ट मिनिस्टर च्यापल भन्छ, जहाँ रानी इङ्ल्यान्डको राजा रानी जाने मण्डली भनौँ, अनि त्यहाँका पास्टर, यी चाहिँ प्रचारकका राजकुमार भनेर भनिन्छ। सिएच स्पर्जन एकदमै नाम कहलिएको व्यक्ति, उनले परमेश्वरको सेवा, वचनको सेवा चाहिँ एकदमै परमेश्वरले चलाउनु भएको व्यक्ति, उनले भनेको एउटा कोट यहाँ पढ्न चाहन्छु। किनभने जहिले पनि हामी दुईटा कुरा हेर्छौँ, एउटा कुरा चाहिँ परमेश्वरले हाम्रो जीवनमा गर्नुभएको कुरा के, दोस्रो कुरा चाहिँ हामी परमेश्वरप्रति के गर्नुपर्छ। यो कुराहरू चाहिँ हामीले क्लियर बुझ्नुपर्ने हुन्छ। यो कोट, यो भनाइमा यहाँ छ, साँचो विश्वासीले परमेश्वरको सेवा नरकको डरले, स्पर्जनले भनेको नरकको डरले, नरक जाने डरले परमेश्वरको सेवा गर्ने होइन विश्वासीहरूले, तर उसले परमेश्वरलाई गरेको प्रेमको कारणले, किनकि उसलाई थाहा छ कि ऊ येशूको रगतमा धोइएर दण्डबाट मुक्त भएको छ। त्यसकारणले हामी क्रिस्चियन जीवन, भरपुरी जीवन, विजयी जीवन, परमेश्वरको इच्छा अनुसारको जीवन, मण्डलीमा सेवा, समर्पित रूपले साँचो प्रकारले गर्ने सेवाको काम, यो सबै कुराको मुख्य कारण चाहिँ हाम्रो प्रेम परमेश्वरको लागि, त्यो प्रेमको कारणले भएको हुनुपर्छ। त्यो चाहिँ साँचो, यो साँचो भन्ने अङ्ग्रेजीमा जेन्युइन भन्ने शब्द छ। जेन्युइन भनेको चाहिँ ओरिजिनल, साँचो, नकली खालको होइन। होइन तपाईँले देख्नु भएको छ फुलहरू, हिजो अस्ति कुन दिन म एउटा पसलमा, यहाँ धेरै ठुलो पसलहरू हुन्छ अनि फुलहरू किन्ने ठाउँ हुन्छ, अनि आजकल कस्तो हुन्छ भने त्यहाँ फुलहरू थियो, सेतो फुल फुलेको थियो, हरियो पातहरू थियो, अनि त्यो अनि थुप्रो थियो त्यहाँ, जम्मै उस्तै 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 थियो, एकदम पर्फेक्ट प्रकारको। अनि मलाई सङ्घ लाग्यो चाहिँ पक्कै फुल हो कि नक्कली हो, अनि मैले छामेर त्यसलाई चाहिँ हेरेँ, त्यो त हरियो फुलै रहेछ। हामीलाई यस्तो खालको नक्कली फुल हो कि भन्ने शङ्का लाग्छ जब पर्फेक्ट देख्दाखेरि, किनभने हामीले नक्कली फुल पनि देखाएको छ, होइन? त्यसैले साँचो क्रिस्चियन भनेको चाहिँ नक्कली होइन, जस्तो बजारमा धेरै जस्तो, नेपालमा चाहिँ धेरै जस्तो नक्कली फुलहरू पाइन्छ, कहाँ कहाँबाट आउँछ, हेर्दाखेरि साँच्ची नै फुल जस्तो लाग्छ, तर कोठामा ल्याएर राख्यो भने केही समयपछि छारो बसेपछि मात्रै थाहा हुन्छ कि तपाईँहरू मेरो जीवन पनि छारो बस्ने खालको छ कि। त्यसले आज हामी विचार गरौँ, हामी परमेश्वरको सेवा गर्छौँ कि गर्दैनौँ, पहिलो प्रश्न हो। किन कतिजना मान्छेहरूलाई त परमेश्वरको सेवा पनि गर्नुपर्छ भन्ने पनि थाहा हुँदैन। त्यो परमेश्वरको सेवा कसैलाई देखाउनलाई, केही फाइदा लिनलाई, कुनै अरू कारणले गर्नुपर्ने कुरा होइन। अझ कतिजना मान्छेहरू चर्चमा जान्छन्, विश्वासी बन्छन्, नर्कबाट बचेर पापबाट मुक्त भएर स्वर्ग जाने, त्यो कुरा सही होला, तर त्योभन्दा नि मुख्य कुरा चाहिँ परमेश्वरले हामीलाई प्रेम गरेर, आफैलाई अर्पण गरेर हामीलाई अनन्त जीवन दिनुभएको छ, हामीलाई नयाँ बनाउनु भएको छ, अनि उहाँले आज्ञा गर्नुभएको कुरा चाहिँ हामीले उहाँलाई पहिलो प्रेमले प्रेम गर्ने। त्यस कारणले हामीले परमेश्वरको सेवा, होइन, जस्तो मण्डलीमा धेरै किसिमको सेवा हुन्छ, त्यो सेवा चाहिँ हामीले उहाँलाई गरेको एउटा प्रेम, जो चाहिँ पहिलो प्रेम, त्यसको कारणले हुनुपर्छ। त्यस कारण यो कुरालाई हामी ध्यान दिनेछौँ। परमेश्वरलाई हामीले दिने सेवा अथवा कुनै पनि कुरा हामी मण्डलीको निम्ति गर्छौँ, मण्डलीमा गर्छौँ, त्यो चाहिँ हाम्रो परमेश्वरप्रति भएको साँचो प्रेमको कारणले हुनुपर्छ भन्ने पोइन्टमा हामीले यहाँ हेरेका छौँ। यसपछि एक दुईवटा तपाईँलाई विजयी जीवन अथवा क्रिस्चियन जीवन कसरी विजयी जीवन हुनसक्छ, अथवा अर्को शब्दमा परमेश्वरले हामीलाई कस्तो खालको जीवन हुनु दिन चाहनुहुन्छ। अनि मेरो एउटा शीर्षक चाहिँ के भनेदेखि, क्रिस्चियनको विजय जीवन परमेश्वरको क्वालिटीको स्ट्यान्डर्ड भन्छ नि, उहाँको स्ट्यान्डर्ड स्ट्यान्डर्ड घट्यो भन्छ नि होइन, स्तर स्तरीय परमेश्वर, एउटा क्रिस्चियनको जो जीवन परमेश्वरले दिनुहुन्छ विजयी जीवन, परमेश्वरको स्ट्यान्डर्डको जीवन दिनुहुन्छ, त्यो खालको जीवन चाहिँ कसरी प्राप्त हुन्छ र कस्तो हुन्छ त्यो बारेमा हामी हेर्दैछौँ। त्यसैले विजय जीवनको स्रोत के हो, मैले तपाईँलाई अस्ति पनि भनेको थिएँ विजय जीवनको स्रोतको बारेमा हामी अध्ययन गर्नेछौँ, र आज केही कुराहरू त्यसको बारेमा हामी हेर्छौँ, आउँदा दिनहरू पनि त्यसको बारेमा अझै हामी हेर्नेछौँ। त्यसकारण यहाँनिर परमेश्वरको वचनमा हामी कसरी सुसमाचारको योग्य जीवन बिताउन सक्छौँ, सो परमेश्वरको स्ट्यान्डर्डको जीवन भनेको चाहिँ सुसमाचारको योग्यको जीवन भयो होइन, सुसमाचारको योग्य भनेको चाहिँ सुसमाचारमा ढालिएको जीवन, अथवा जब कुनै पनि व्यक्ति येशू प्रभुको सुसमाचारमा विश्वास गरेर आफ्नो जीवन परमेश्वरलाई चढाउँदछ, उसको जीवनको क्वालिटी, उसको जीवनको स्ट्यान्डर्ड कस्तो हुन्छ, यो एकदम महत्त्वपूर्ण कुरा हो। धेरैचोटि हामीहरू जुन प्रकारको चर्चमा जान्छौँ, सिकाउने मान्छेबाट सिक्छौँ, जुन प्रकारको क्रिस्चियनहरू हाम्रो उदाहरण अगुवाहरू हुन्छन्, कतिचोटि त्यसमा बाइबलीय कुराभन्दा कमजोरी हुनसक्छ। त्यस्तो अवस्थामा हामीलाई कसरी सही बाटोमा हुन सक्छौँ, हामी कसरी सही कुरामा हुन सक्छौँ भन्ने कुरा चाहिँ परमेश्वरको वचन, परमेश्वरको वचनमा चाहिँ यो कुराहरू प्रष्ट लेखिएको छ, परमेश्वरको वचन अनुसार। अनि सुसमाचारको योग्य, सुसमाचारको योग्य अथवा बाइबलमा आज हामीले त्यो पनि पढ्छौँ होला, हाम्रो बोलावटको योग्य, हाम्रो बोलावटको योग्य जीवन कस्तो हुन्छ, अनि यसको अथाह महत्त्व झल्काउने जीवन, अथाह महत्त्व भनेको चाहिँ सुसमाचार योग्यको जीवन चाहिँ त्यसको एकदमै विशाल रूपमा महत्त्व छ, त्यसलाई प्रकट गर्ने झल्काउने जीवन चाहिँ हामी कसरी जिउन सक्छौँ, यो एउटा प्रश्न हो विजय जीवन। त्यसकारण हामी बाइबलका पदहरूबाट नै, परमेश्वरको वचनबाट नै यो हेर्नेछौँ, यो कसैको विचारलाई होइन तर परमेश्वरको वचनले के भन्छ हामी त्यो हेर्नेछौँ। यहाँनिर यो जीवनको बारेमा फिलिपीको पत्रमा पावलले धेरै ठाउँमा लेख्दछन्, येशू प्रभुका वचनहरूमा छन्, बाइबलका कुनै पनि सुसमाचारका पत्र पुस्तकहरू अथवा कुनै पनि पत्रहरूमा हामीले हेऱ्यौँ भनेदेखि कसरी क्रिस्चियन जीवन जिउने, कसरी क्रिस्चियन जीवन प्राप्त गर्ने, अनि क्रिस्चियन जीवन जेन्युइन भन्ने शब्द अघि साँचो पक्का क्रिस्चियन जीवन चाहिँ कस्तो कस्तो हुन्छ बाइबलमा प्रष्ट छ। तपाईँ र मेरो जीवन बाइबलले भनेको जस्तो जीवनसँग मिल्न सकेन भने हामीले सुध्रिनु पर्ने हुन्छ, हामी येशूको स्वरूपमा बन्दै जाने। अनि गलातीका विश्वासीहरूलाई पावलले भन्छ, तिमीहरूमा ख्रिस्टको स्वरूप नबनेसम्म मलाई चाहिँ प्रसव पीडा, एउटा आमाले नानी पाउँदाखेरिको जस्तो पीडा भएको छ भन्छ उसले। त्यो सिरियस कुरा हो, किनभने परमेश्वरको योजना र इच्छा चाहिँ हरेक व्यक्तिहरू जसले उहाँमा विश्वास गरेर नयाँ जीवन पाउँछन्, परमेश्वरका छोराछोरी हुन्छन्, उनीहरू येशु जस्तै बनाउने, येशुको चरित्रमा परिवर्तन हुने, येशुको स्वरूपमा बन्ने, अनि अल्टिमेट भन्छ अङ्ग्रेजीमा, सबभन्दा अन्तिम कुरा हामी हाम्रो जीवनमा के हुनुपर्छ भन्दा हामी येशु जस्तो हुनुपर्छ। अनि त्यो कुरो बाइबलमा छ, जब हामी येशुलाई भेट्छौँ, अहिले नै धर्मी ठहरिनेहरू येशुको चरित्रमा परिवर्तन हुन्छन्। ख्रिस्टमा छ कोही छ भने त्यो नयाँ सृष्टि भने हामीले घरिघरि त्यसलाई दोहोऱ्याउने गर्छौँ, तर जब एक दिन येशु संसारमा आउँदै हुनुहुन्छ, हामी उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्छौँ, अनि हामी पनि उहाँ जस्तै हुन्छौँ। पहिलो योहन्ना 3:2 यो कुरा योहन्नाले लेख्दछन्। यहाँनिर फिलिपी 1:27 पावलले भन्दछन्, केवल तिमीहरूको जीवनको चाल ख्रिस्टका सुसमाचारको योग्य होस्। अघि हामीले के हेरेका थियौँ, सुसमाचारको योग्यको जीवन कसरी बिताउन सक्छौँ। यहाँनिर पावलले फिलिपीका विश्वासीहरूलाई र आज तपाईँ र मलाई के भन्दैछन्, केवल भनेको चाहिँ के हो त, त्योभन्दा अर्को चाहिँ हुँदै हुँदैन, केवल त्यो मात्रै हुनु पर्यो, त्यो मात्रै हुनु पर्यो। जीवनको चाल, हाम्रो जीवन जिउने कुरा, हाम्रो सबै चरित्रहरू, स्वभावहरू, व्यवहारहरू, विचारहरू, हामीले गर्ने सबै योजनाहरू ख्रिस्टको सुसमाचारको योग्य होस्। म चाहे आएर तिमीहरूलाई देखौँ, चाहे अनुपस्थित रहौँ, म तिमीहरूका बारेमा यही कुरा सुन्न चाहन्छु। हाम्रो चाल सुसमाचारको योग्य, ख्रिस्टको सुसमाचारको योग्य हुँदाखेरि हामीमा के हुन्छ? पावलले यो कुरा देख्न चाहन्छु भन्छ कि तिमीहरू एउटै आत्मामा दृढ बनी खडा भएको छौ र एउटै मनका भई सुसमाचारको विश्वासको निम्ति मिलेर परिश्रम गर्दछौ। तपाईँमा पवित्र आत्माको काम भइराखेको छ, तपाईँ परमेश्वरको इच्छामा हुनुहुन्छ, तपाईँ परमेश्वरको मण्डलीको एउटा सदस्य हुनुहुन्छ, जुन चाहिँ येशूको शरीर हो। तपाईँ सक्रिय शरीरको एउटा अङ्ग, प्यारालाइज भएको होइन। भनेदेखि के हुन्छ? तपाईँ र म जो परमेश्वरमा हुन्छौँ, हामी एउटै आत्मामा दृढ भएर खडा हुन्छौँ, अनि त्यसपछि एउटै मनका भएर सुसमाचारको विश्वासको निम्ति मिलेर परिश्रम गरिराख्छौँ। मण्डलीमा एकता हुने कुरा चाहिँ के हो त? परमेश्वरको सुसमाचारको योग्यको जीवन भयो। जब मान्छे सुसमाचार योग्यको जीवनमा चल्छ, उनीहरू एउटै आत्मामा दृढ, त्यसपछि एउटै मनका भई सुसमाचारको विश्वासको निम्ति मिलेर परिश्रम गर्छन्। जब त्यहाँनिर विभिन्न किसिमका विद्रोह, अमेल, अटेर, विभिन्न किसिमका कुराहरू आउँछन्, त्यो परमेश्वरको सुसमाचारको योग्यको होइन, त्यो आत्मामा दृढ भएर एक भएको होइन, त्यसमा अर्कै आत्माले काम गर्छ। त्यसकारण यो कुरो सिरियसली सोच्नुपर्छ। त्यसैले यहाँनिर अनि मैले तपाईँलाई घरिघरि सम्झाउने गर्छु, त्यो कुरो के सम्झाउँछु भनेदेखि, परमेश्वरको इच्छा चाहिँ तपाईँहरू मेरो जीवनमा दुईवटा कुरा ध्यान दिनुपर्छ। एउटा कुरा चाहिँ हामीले गरेको काम, हामीले सोचेको, विचार गरेको, योजना बनाएको सब कुराहरूमा परमेश्वरको महिमा हुन्छ कि हुँदैन, अर्को चाहिँ मण्डलीको भलाइ हुन्छ कि हुँदैन। मण्डलीको भलाइ भनेको चाहिँ हरेक विश्वासीको भलाइ, उनीहरूको आत्मिकी उन्नति। हामीले गरेको काम नै सबै मान्छेले गर्यो भने मण्डलीको चाल के हुन्छ? त्यसकारण तपाईँले गरेको कामले परमेश्वरको महिमा हुन्छ। यसबाट तपाईँलाई थाहा हुन्छ तपाईँ परमेश्वरको कि कसको आज्ञा मान्दै हुनुहुन्छ। यस पाठमा पावलले यहाँनिर भनेको यस पाठमा के छ? पावलले फिलिपीको मण्डलीलाई सुसमाचारको योग्य तरिका हिँड्ने उनीहरूको जिम्मेवारी बारे सम्झाएका छन्। वास्तवमा यो सुसमाचारको योग्यको चालमा हिँड्ने चाहिँ तपाईँ र मलाई एउटा आज्ञा हो, यो जिम्मेवारी हो, यो यसमा हामीले जवाबदेह हुनुपर्छ, होइन? तिनी यसो भन्छन्, ख्रिस्टको सुसमाचारको निम्ति योग्य तरिकामा मात्र व्यवहार गर। सो तपाईँ र मेरो व्यवहारले देखाउँछ कि हामी ख्रिस्टको सुसमाचार योग्यको छौँ कि छैनौँ। त्यो महत्त्वपूर्ण कुरा भनिन्। उनी भन्छन् सुसमाचार प्राप्तकर्ताको रूपमा, उनले जसले फिलिपीका विश्वासीहरू जसले सुसमाचार प्राप्त गरेका छन् उनीहरूलाई के भन्दछन्? ख्रिस्टको जीवन, मृत्यु र गाडिनु संसारका पापहरूको लागि पुनरुत्थान। सुसमाचार भन्ने बित्तिकै येशू ख्रिस्टको मृत्यु, किनभने उहाँ सबै मानिसहरूको पाप बनेर क्रुसमा मर्नुभयो, सबैको पाप बोक्नुभयो, अनि के अरे बोक्नु भएर क्रुसमा मर्नुभयो, होइन? ख्रिस्ट संसारमा आउनुभयो, त्यसपछि गाडिनु भयो, मरेपछि चिहानमा गाडिनु भयो, अनि संसारका पापको लागि त्यसपछि मृत्यु र पापलाई जितेर उहाँ पुनरुत्थान हुनुभयो। पहिलो कोरन्थी 15:2-4 तपाईँले यहाँनिर सुसमाचारको बारेमा देख्नुहुन्छ, यो सुसमाचार। त्यसकारण सुसमाचारको योग्य चाल येशु ख्रिस्टलाई ग्रहण गरेपछि उहाँले दिएका सबै स्रोतहरू, हाम्रो जीवन परमेश्वरको योग्य हुने कुरा चाहिँ हाम्रो कोसिसले होइन कि हाम्रो सुसमाचारप्रतिको विश्वासले, आज्ञा पालनले, यसको लागि हामी जिम्मेवार छौँ। हामीले सुसमाचारलाई आफ्नो जीवनमा लगाउने कि नलगाउने, हामी सुसमाचारको योग्य हिँड्नलाई चाहिँ हाम्रो आफ्नो जिम्मेवारी छ। हरेक व्यक्ति, यद्यपि परमेश्वरले नै यो सबै काम गर्नुहुन्छ, तर हरेक व्यक्ति आफ्नो जीवनमा परमेश्वरको इच्छा अनुसार हिँड्नलाई ऊ चाहिँ जिम्मेवार छ। यो कुरा चाहिँ तपाईँ र मैले सम्झाउनुपर्छ। आज हामीले हेर्न लागेको जीवन परमेश्वरले दिनुभएको क्रिस्चियन विजयी क्रिस्चियन जीवनको स्ट्यान्डर्ड कस्तो हुन्छ र कसरी त्यस्तो जीवन जिउन सकिन्छ भन्ने कुरा हामी हेरिराखेका छौँ। वास्तवमा तपाईँलाई मैले योभन्दा अगाडि आत्मिकी लडाइँ सम्बन्धी कुरा गर्दै गर्दाखेरि दुईवटा खुट्टा भनेको थिएँ, एउटा चाहिँ समर्पणता, अर्को चाहिँ विश्वास। वास्तवमा यो समर्पणता हरेक व्यक्तिको निम्ति सुसमाचारको योग्य जीवन जिउनु अगाडि परमेश्वरमा आफैलाई समर्पण गर्नुपर्ने हुन्छ, परमेश्वरको बाटोलाई रोज्नुपर्ने हुन्छ। वास्तवमा पश्चाताप भन्ने कुराले पनि त्यही देखाउँछ। अनि यो समर्पणता भन्ने अङ्ग्रेजीमा सरेन्डर भन्छ, यो कुरो चाहिँ एकचोटि गरेर पुग्दैन। बाइबलमा के भनेको छ त्यसको बारेमा तपाईँलाई म यो पद पढ्न चाहन्छु, समर्पणता। हरेक क्रिस्चियन किन गलत बाटोमा, आज हिजो ठिक थियो आज गलत किन छ? किनभने सायद उसले दिनदिनै समर्पण गरेको छैन। फेरि उसलाई सेल्फिस मनले, घमण्डी मनले, लोभी मनले अर्को बाटो लग्यो। त्यही भएर गल्ती गरेको हामी देख्छौँ, झगडा गरेको देख्छौँ। यहाँनिर मत्ती 16:24 येसु प्रभुको वचन के छ? येसुले आफ्ना चेलाहरूलाई भन्नुभयो, कोही मेरो पछि आउने इच्छा गर्छ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रुस उठाएर मेरो पछि लागोस्। पहिलो कुरा, यो समर्पणता भनेको चाहिँ आफ्नो सम्पूर्ण कुरा येसुलाई सुम्पिने, क्रुस उठाउने भनेको चाहिँ आफूलाई मरेको सम्झने। यही कुरालाई अझ यो त दिनदिनै गर्नुपर्छ भन्ने कुरा लुकाले लेखेको हो। लुका 9:23 येसुको वचन यहाँ यस्तो छ, तब उहाँले सबैलाई भन्नुभयो, कोही म पछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस्, अनि त्यसपछि यहाँनिर चाहिँ दिनहुँ भन्ने शब्द थपेको छ, आफ्नो क्रुस बोकेर मेरो पछि लागोस्। अनि मान्छेहरूले यो कुरा चाहिँ भुलेका हुन्छन् कि हामीले पश्चाताप गर्ने कुरा, समर्पण गर्ने कुरा, परमेश्वरको अगाडि आफैलाई जाँच्ने कुरा, उहाँलाई दिनदिनै पछ्याउने कुरा, यो चाहिँ दैनिक हुनुपर्ने। सरेन्डर भन्छ अङ्ग्रेजीमा समर्पणता। जसले आफैलाई दिनदिनै समर्पण गर्छ उसको जीवन चाहिँ धेरै फरक खालको जीवन हुन्छ। त्यसकारण यो सुरुको एक दुईवटा पदहरू मैले पढेँ। अब आजको विषयमा हामी जान्छौँ परमेश्वरको विजय जीवनको स्ट्यान्डर्ड। स्ट्यान्डर्ड अथवा स्तर भन्दाखेरि चाहिँ विभिन्न खालको स्ट्यान्डर्ड हुन्छ नि, कुनै पनि सामानहरूको बारेमा गर्दाखेरि नक्कली सक्कली अनि धेरै क्वालिटीको, होइन? तपाईँले फोनको बारेमा कुरा गर्दाखेरि पनि नक्कली फोन पनि हुन्छ, होइन? धेरै सबै कुरा नक्कली र सक्कली हुन्छ, होइन? त्यसकारणले क्रिस्चियन जीवन पनि नक्कली सक्कली, परमेश्वरको जस्तो स्तर भएको, परमेश्वरमा साँच्चीको जीवन, साँचो क्रिस्चियन जीवन चाहिँ कस्तो हुन्छ यो कुरो, होइन? क्रिस्चियनहरूको लागि परमेश्वरको विजय जीवनको स्ट्यान्डर्ड कस्तो हुन्छ त्यो कुरोलाई हामी आज हेर्ने प्रयास गर्छौँ। अनि तपाईँलाई म यो 4 पोइन्ट भन्न चाहन्छु कि बाइबलमा परमेश्वरले क्रिस्चियनहरूलाई दिनुहुने, अथवा जो मान्छे पक्का परमेश्वरमा नयाँ जीवन पाएको छ ऊ क्रिस्चियन हो, त्यो तिनीहरूको जीवन चाहिँ हामीले कस्तो हुन्छ भन्ने कुरा चाहिँ बाइबलमा 4 पोइन्टमा हामीले हेर्दछौँ, परमेश्वरको वचनमा प्रकट गरिएको। पहिलो, परमेश्वरमा समर्पित विजयी जीवन, पक्का स्ट्यान्डर्डको जीवन, पहिलो कुरा चाहिँ कहाँबाट देख्छौँ रे भन्दाखेरि परमेश्वरले दिनुभएको 10 आज्ञा अथवा नैतिक व्यवस्था, जो पुरानो र नयाँ नियममा दिएका आज्ञाहरू, सुसमाचार र प्रेरितको पत्रहरूमा क्रिस्चियनहरूको लागि जीवन जिउने नियमहरू, जति पनि आज्ञाहरू छन्, जति पनि प्रतिज्ञाहरू छन्, जब परमेश्वरको वचन अनुसार हामी जिउन थाल्दछौँ त्यो एउटा परमेश्वरको स्तरको जीवन हुन्छ। पहिलो पोइन्ट, हामी यो 4 पोइन्ट अर्को हप्तादेखि हामी हेर्नेछौँ। आज तपाईँलाई खालि पोइन्ट मात्रै दिँदैछु म, तर आज विशेष गरी परमेश्वरको ले दिनुहुने क्रिस्चियन जीवन, विजयी जीवनको स्ट्यान्डर्डको बारेमा केही कुराहरू, उदाहरणहरू हामी हेर्नेछौँ। दोस्रो पोइन्ट, ख्रिस्टको उदाहरणहरू जुन उहाँले पवित्रतामा जिउनु जिउनु भनेको चाहिँ ख्रिस्टको जीवनको अनुसरण गर्नु। यहाँनिर अनुवाद अलिकति बिग्रेछ मेरो नेपाली लेखाइ, होइन? सो दोस्रो यो चाहिँ ख्रिस्टको जीवनको अनुसरण गर्नु, होइन? येसुलाई पछ्याउनु, येसुले जे गर्नुभएको छ त्यो जीवनको अनुसरण गर्नु। तेस्रो पोइन्ट, पावलले पटक पटक भन्दछन् अन्य विश्वासीहरूको जीवन, जसले येसुलाई आफ्नो मुक्तिदाताको रूपमा लिएका थिए, उनीहरूको जीवनमा आश्चर्य कर्म भयो र पावल भन्छन् मेरो अनुसरण गर, मैले ख्रिस्टलाई अनुसरण गरेको छु। अर्को शब्दमा भन्नुपर्दा पावल र अन्य कति विश्वासीहरू जब पेन्तिकोसको दिनदेखि अनि त्यसपछि प्रेरितको पुस्तकमा जब येशु प्रभुको सुसमाचार सुनेर ती चेलाहरू र उनीहरूको प्रचार वचन सुनेर विश्वास गर्ने व्यक्तिहरू जब परमेश्वरको वचन अनुसार उनीहरूले परमेश्वरलाई पछ्याएका छन्, उहाँको उहाँमा आफ्नो जीवन सुम्पेका छन्, उनीहरूको जीवनमा परमेश्वरको आश्चर्य कर्महरू भइराखेको छ। अनि पावलको जीवनमा आत्मिकी रूपमा एउटा चमत्कार भएको छ। त्यसकारण पावलले जसरी येशूले समर्पण हुनुभएको थियो, आफ्नो ज्यान दिनुभएको थियो, पावलले पनि त्यसै किसिमले दिएका थिए। यो संसारमा पावल जिउँदाखेरि केवल परमेश्वरको महिमा र येशूको लागि जिउँदै थिए। उनले के भन्छन्, मेरो लागि मर्नु निको, जिउनु ख्रिस्ट, भनेको चाहिँ संसारमा एउटै उद्देश्यले म छु, जिउँदछु, त्यो चाहिँ येशूको इच्छा गर्नलाई। अनि त्यसकारण उनले के भन्छ, ख्रिस्टलाई मैले अनुसरण गर्छु, त्यसकारण मेरो अनुसरण गर भनेको चाहिँ मेरो उदाहरणलाई पछ्याऊ। अर्को शब्दमा भन्नुपर्दा यहाँनिर तेस्रो पोइन्ट के हो भनेदेखि, क्रिस्चियन जीवनको स्ट्यान्डर्ड कस्तो हुनुपर्छ भन्ने कुरा पावलको जीवनमा हामी देख्छौँ, जुन चाहिँ पावलले येशूको जीवनमा देखेर पछ्याएका छन्। आज हामी पावलको जीवनमा देखेर त्यसलाई पछ्याउन सक्छौँ। चौथो पोइन्ट चाहिँ विजय क्रिस्चियन जीवन आत्माको अधीनमा भएको जीवन, जुन आत्माको भरपुरीको जीवन हुन्छ। बाइबलमा विजय क्रिस्चियन जीवन कस्तो हुन्छ भने जुन जीवन चाहिँ पवित्र आत्माले भरिएको हुन्छ, अनि पवित्र आत्माको भरपुरी जीवन चाहिँ विजय क्रिस्चियन जीवन हो। त्यो स्ट्यान्डर्ड त्यो, किनभने पवित्र आत्मा अनुसार हिँड्ने भनेर अस्तिदेखि हामीले हेरिराखेको छौँ, पवित्र आत्माको इच्छा अनुसार हिँड्ने भनेर हामी हेरिराखेका छौँ। त्यसकारणले क्रिस्चियनको विजय जीवन परमेश्वरको स्ट्यान्डर्ड चाहिँ हामीले यो चारवटा किसिमले चाहिँ देख्दछौँ बाइबलमा, कि कसरी परमेश्वरको स्ट्यान्डर्डको जीवन कस्तो हुन्छ र कसरी जिउँछन् भन्ने कुरा चाहिँ हामी देख्दछौँ। यो पोइन्टहरू हामी अर्को हप्ता हेर्नेछौँ। अनि क्रिस्चियनको निम्ति परमेश्वरको स्ट्यान्डर्ड जीवनको व्यावहारिक रूपमा जब क्रिस्चियनहरू, एउटा पोइन्ट तपाईँलाई म भन्न चाहन्छु, जब क्रिस्चियनहरू पहिलो कोरन्थी, तपाईँलाई अलिकति यो पावलको बारेमा भन्न चाहन्छु, पावलले विजयी मसीह जीवन बिताए, तिनले आफ्ना चेलाहरूलाई आफ्नो जीवन हेर्न र तिनको अनुसरण गर्न भन्न थाले। उनले पावल, पहिला कुरा यहाँनिर पावलको उदाहरणको जीवन हामीले अघि भन्दै थियौँ, यहाँनिर के गरे, पावलले चाहिँ आफ्नो जीवन चाहिँ परमेश्वरमा समर्पित गरेर बिताए, होइन, मसीह जीवन, क्रिस्चियन जीवन। अनि तिनले आफ्ना चेलाहरूलाई र आफ्नो जीवन, उनको आफ्नो जीवन हेरेर त्यसलाई पछ्याउनु, अनुसरण गर्नु, त्यसको उदाहरणलाई पछ्याउनु, होइन, देखासिकी गर्नु भनेर भन्न सक्थे, किनभने उनी टोटल्ली येशूको वचन र उहाँको आज्ञाको पछि, येशू जस्तै जीवन जिउने कुरामा उनले पछ्याएका थिए। यहाँनिर फिलिपी 4:9 पावलले के भन्छन्, तिमीहरूले जुन कुरा मबाट सिक्यौ, ग्रहण गर्यौ, सुन्यौ र ममा देख्यौ, त्यही गर र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ। त्यसैले पावलको जीवन के थियो, येशूप्रति समर्पित जीवन थियो। त्यसैले पावलले क्रिस्चियन जीवन एउटा स्तर भनेको चाहिँ परमेश्वरमा समर्पित जीवन, त्यस्तो जीवन चाहिँ परमेश्वरको शान्तिमा भएको जीवन हुन्छ, होइन, परमेश्वरको शान्ति, शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ। त्यसैले पावलले यो एउटा कुरा भन्छ, जसरी हामी पावल जस्तै समर्पित जीवन जिउँछौँ, होइन, तिमीहरूले जुन कुरा मबाट सिक्यौ, पावलबाट सिकेका कुराहरू, जस्तो हामीले पावलले लेखेका पत्रहरूबाट उनको कुराहरू सिक्छौँ, अनि त्यही कुरा ग्रहण गर्यो, विश्वास गर्यो, फिलिपीका पत्र विश्वासीहरूलाई भन्दछन् त्यही कुरो ममा देख्यो, त्यही गर, त्यस्तै किसिमले तिमीहरू पनि जिउ, शान्तिका परमेश्वर त्यो अवस्था भएपछि तिमीहरूसँग हुनुहुनेछ भनेर उनले यहाँ भन्दछन्। अर्को पद तपाईँलाई म पढ्न चाहन्छु, 1 कोरन्थी 11:1, मेरो अनुसरण गर जसरी म ख्रिस्टको अनुसरण गर्दछु। पावलले अर्को कुरा भन्दछन् यहाँनिर फेरि, मेरो अनुसरण गर, मेरो कुरा पछ्याऊ। त्यसैले पावलको जीवन चाहिँ परमेश्वरको वचन अनुसारको सुसमाचारको योग्यको जीवन थियो। त्यसैले तपाईँ र मैले विजयी जीवन अथवा परमेश्वरले चाहनु भएको र दिनुहुने क्रिस्चियनमा हुनुपर्ने त्यो क्वालिटी, त्यो गुणको, त्यो स्तरको जीवन चाहिँ पावलले जिएको जीवन थियो, होइन? अनि त्यस्तो खालको जीवन जिउने हो भने चाहिँ हामीले पावलले जस्तै गरी परमेश्वरलाई पछ्याउनु पर्ने, पावलले के गरेका छन् त्यो कुरो धेरै बाइबलमा हामीले हेर्ने गरेका छौँ, फेरि पनि हामी हेर्नेछौँ। विशेष गरी फिलिपी 3:6-10 तपाईँले हेर्नुभयो भने संसारिक कुराहरूप्रति पावलले कुनै मतलब फोहोर मूल्य तुल्य उनको एउटै चाहना चाहिँ ख्रिस्ट र उहाँको पुनरुत्थानलाई अनुभव गर्न सक्ने त्यो इच्छा। अनि वास्तवमा बाइबलमा हामीले हेऱ्यौँ भनेदेखि साँच्चै परमेश्वरको इच्छा अनुसारको जीवन, सुसमाचारको बोलावट अनुसारको जीवन, अर्को चाहिँ हामीले भर्खरै हेरेको क्रिस्चियन जो परमेश्वर विजयी स्तरको, होइन, विजयी जीवन, परमेश्वरमा जुन विजयी जीवनको स्ट्यान्डर्ड हुन्छ त्यो जीवन हामी बाइबलमा कहाँ पाउँछौँ भन्दाखेरि तपाईँले पहिलो कोरन्थी 13 हेर्नुभयो, विशेष गरी 13 सुरुमा हेर्नुभयो भने त्यहाँ जुन चाहिँ प्रेमको बारेमा भनिएको छ त्यो एउटा विजयी जीवन हो। त्यो जीवन जिउन चाहिँ कुनै पनि व्यक्ति आफ्नो शक्तिमा त सक्दैन। अनि यहाँ पावलको बारेमा अर्को कुरो छ, पावलको जीवन परमेश्वरसितको सङ्गतिको जीवन थियो। पावलको अनुसरण गर्ने हो भने चाहिँ हाम्रो जीवन पनि परमेश्वरको सङ्गतिको जीवन हुनु पर्यो। अघि हामीले के भनेको थियौँ, पावल विजयी मसीह जीवन बिताए, तिनले आफ्ना चेलाहरूलाई आफ्नो जीवन हेर्न र उनको अनुसरण गर्न भन्न सके। अब यहाँनिर कुरा गर्दै गर्दा तपाईँ र म पनि पक्का परमेश्वरलाई पछ्याउँछौँ भने वास्तवमा अरूले हाम्रो जीवन हेरेर परमेश्वरको कुरा देख्न सक्नुपर्छ। यहाँ पावलको जीवनको बारेमा हेर्दा के छ, परमेश्वरसितको सङ्गतिको जीवन थियो पावल। हरेक दिन उनी परमेश्वरसित सङ्गतिमा जिउँथे, ख्रिस्टप्रतिको प्रेमको जीवन थियो। अघि तपाईँलाई प्रेमको बारेमा मैले सिएच स्पर्जनको कुरा भनेको थिएँ, हामीले परमेश्वरको सेवा गर्ने चाहिँ कुनै अर्को कारणले होइन तर हाम्रो परमेश्वरप्रतिको प्रेम। पावलले चाहिँ सबै कुरा किन गरेका थिए भने वास्तवमा ख्रिस्टको प्रेमले बाध्य गराउँछ भन्ने कुरा पावलले भनेका छन्। ख्रिस्टको प्रेमले बाध्य गराउँछ, हामीमा जब ख्रिस्टको प्रेम हुन्छ त्यो प्रेमले चाहिँ अर्कै काम गर्छ, परमेश्वरको काम गर्छ। अनि यहाँ ख्रिस्टप्रतिको प्रेमको जीवन चाहिँ पावलको जीवन थियो, प्रार्थनाको जीवन थियो पावलको। अनि हामीले पावलले गरेको प्रार्थनाको बारेमा एफिसीमा र अन्य ठाउँहरूमा हामी पढ्छौँ। शान्ति र आनन्दको जीवन, धन्यवादको जीवन थियो पावलको जीवन, शान्ति र आनन्दको जीवन थियो। पावलले भनेका कुराहरू तपाईँले पढ्नुभयो भने त्यतिखेर ऊ साङ्लाले बानिएर सङ्कष्टमा थिए तर उनले सङ्कष्टको कुरा गरेका छैनन्, उनले आनन्दको कुरा गरेका छन्, किनभने उनी परमेश्वरको त्यही अवस्थामा पनि परमेश्वरको सङ्गतिमा थिए भन्ने कुरा चाहिँ हामी देख्छौँ। अनि हामीले भर्खरै हेरेका थियौँ कि त्यो परमेश्वरको स्ट्यान्डर्डको जीवन चाहिँ पहिलो कोरन्थी 13 जीवन, त्यो खालको प्रेमलाई अभ्यास गर्ने, त्यो चाहिँ केवल परमेश्वरसँग सङ्गति भएपछि मात्रै सम्भव छ, त्यो केवल परमेश्वरको शक्तिद्वारा जिउँदा मात्रै सम्भव छ। अर्को कुरो, पावलको जीवन काम बासना, कुनै पनि लालसा माथि विजयी थियो, लोभ घमण्ड सांसारिकता स्वार्थी सेल्फिसनेस भन्छ, स्वार्थी स्वार्थमाथि विजयको जीवन थियो। यो सबै कुरा जो पाप कर्मको छ त्यसमाथि पावलको जीवन विजय थियो, त्यो कुराले छुँदैन थियो। उनले निराशा र असन्तोषमाथि विजय प्राप्त गरेका थिए र उनी भन्न सक्थे परमेश्वरलाई धन्यवाद जसले हामीलाई सधैँ ख्रिस्टमा विजयमा डोर्याउनुहुन्छ। परमेश्वरलेलाई धन्यवाद जसले हामीलाई सधैँ ख्रिस्टमा विजयमा डोर्याउनुहुन्छ। त्यसैले पावलको यहाँनिर विजेताको कुरा गर्दाखेरि चाहिँ संसारिक रूपमा र शारीरिक रूपमा भन्दा पनि आत्मिकी विजय हो, जो चाहिँ परमेश्वरको इच्छामा उहाँको शक्तिमा उहाँको महिमामा जिउने जीवन। यहाँनिर परमेश्वरलाई धन्यवाद दिने कुरा दोस्रो कोरन्थी 2:14 यहाँ पावलले लेखेका छन् कोरन्थका विश्वासीहरूलाई, तर परमेश्वरलाई धन्यवाद होस् उहाँले हामीलाई ख्रिस्टमा सधैँ विजयको निम्ति डोर्याउनुहुन्छ, उहाँको ज्ञानको सुवासना हामीद्वारा हरेक स्थानमा फैलानुहुन्छ। त्यसकारणले हामी यहाँ पावलको जीवनको कुरा हामी देख्छौँ। त्यस गरी पावल फिलिपी 1:21 भन्छन्, मेरो निम्ति जिउनु ख्रिस्ट हो तर मर्नु चाहिँ लाभ हो। अनि यस प्रकारको जीवन, होइन, पावलको जीवन आफ्नो विश्वासी साथीहरू र ख्रिस्टमा बाँची नसकेकाहरू भनेको चाहिँ जो विश्वास गरेका छैनन्, पापीहरू र आफ्ना शत्रुहरूप्रति पनि। पावलको जीवन चाहिँ प्रेमको जीवन थियो, उनीले प्रेम नगर्ने त मान्छे थिएन। त्यही कारण तपाईँलाई म पक्का भन्छु, जो मान्छेले पक्का परमेश्वरको प्रेम गर्छ, परमेश्वरलाई येशूलाई साँच्ची प्रेम गर्छ, ऊ पक्का जेन्युइन क्रिस्चियन हो। उसले शत्रुलाई पनि प्रेम गर्छ। उसको कुनै पनि व्यक्ति हुँदैन जसलाई शङ्का गरोस्, जसलाई दोष लगाओस्, जसको खराबी गरोस्, जसलाई दुःख दियोस्, जसलाई नोक्सान गरोस्। यहाँबाट थाहा हुन्छ कि को मान्छे क्रिस्चियन हो, को मान्छे होइन। जो मान्छे रिसाउँछ नि, त्यो मान्छे सायद परमेश्वरमा जन्मै पाएको छैन होला, भए पनि ऊ चाहिँ बालक छ, उसले कति पनि बुझ्या छैन, होइन। अनि तिनी दुःख र कष्टले भरिएका मानिस थिए, को पाओ, तैपनि सधैँ रमाउँथे, किनभने उनीमा परमेश्वरको उपस्थिति थियो, परमेश्वरको उपस्थिति उनीमा थियो। अनि अर्को कुरा हामी यहाँ देख्दछौँ, दोस्रो कोरन्थी 2:10, दुःखले पूर्ण भएका जस्ता र पनि सधैँ आनन्दित हुने, गरिब जस्ता पनि धेरैलाई धनी बनाउने, केही नभएका जस्ता र पनि सबै थोक भएका जस्ता छौँ। वास्तवमा परमेश्वरमा हुनेहरू सांसारिक तवरले दाँच्दाखेरि रित्तो पनि हुन सक्छ। त्यसकारणले तपाईँ र मेरो निम्ति आजको वचनमा सबभन्दा मुख्य कुरा के हो? परमेश्वरको स्तरको त्यो विजयी जीवनमा चाहिँ सांसारिक सफलता, धन सम्पत्ति, बुद्धि, के भन्छ, सांसारिक ज्ञान, सांसारिक पद, सांसारिक महिमा राम्रो हो, तर त्यो मुख्य कुरा होइन। तपाईँ र मेरो आत्मिकी परिपक्वता कहाँ छ? तपाईँले मानिसहरूलाई खराबीलाई भलाइले जित्न सक्नुहुन्छ? रोमी 12:9-21 तपाईँमा छ, 31 आज्ञाहरू छन् त्यहाँ, पत्ता लगाउनुहोस् पढेर। रोमी 12:9-21, वास्तवमा हरेक विश्वासीलाई पक्का येसुलाई पछ्याउनेहरू, त्यो चाहिँ येसुको चेला हो। अहिले हामीले जति पनि संसारमा देखेका मान्छेहरू छन् नि, संसारकै जस्ता अझ खराब छ, हामीले पनि विश्वास गर्न सक्दैन। वास्तवमा ती मान्छेहरू भनेका चाहिँ परमेश्वरलाई पक्का पछ्याएको छैन नि। त्यसकारण त्यसको पछाडि नलाग्नुहोस्, नझुकिनुहोस् कि तपाईँ पनि तिनीहरूभन्दा अलिकति राम्रो होइन। यो वचनमा जे छ त्यो कुरा चाहिँ तपाईँ र मेरो निम्ति हो। त्यसैले पावलले भन्छ, मेरो निम्ति जिउनु ख्रिस्ट। त्यसकारणले यहाँनिर ख्रिस्टलाई चिन्ने र ख्रिस्टलाई नचिन्नेहरूलाई ख्रिस्ट चिनाउने उनको जीवनको एउटै अभिलाषा र उद्देश्य थियो। पावलको जीवनको उद्देश्य के थियो? हामीले पावलको अनुसरण गर्ने, वहाँ उनको कुरालाई हामीले देखासिखी गर्ने, पछ्याउने भनेको के हो? पावलको चाहिँ एउटा मात्रै इच्छा थियो, पहिलो कुरा ख्रिस्टलाई नजिकबाट चिन्नु। त्यसको लागि के गर्नु पर्यो? परमेश्वरको वचनमा र उहाँको सङ्गतिमा, उहाँको महिमामा जीवन बिताउनु पर्यो, उहाँको आज्ञा पालन गर्नु पर्यो। ख्रिस्टलाई नचिनेकाहरूलाई ख्रिस्ट चिनाउने, अनि हामीले कतिचोटि प्रयास गरेका छौँ। वास्तवमा तपाईँलाई अहिले यो सङ्गति पछि जुन एउटा सानो झुण्डमा हामीले विभाजन गरेर कुरा गर्न लागिरहेका छौँ, कतिजनालाई यो कहिल्यै नसिक्ने कुराहरूलाई प्रयास गरे जस्तो भइरह होला, कतिजनाले एकदम राम्रो गरिरहेछ मलाई थाहा छ, तर हामीले के कोसिस गरेको? यो कुरा तपाईँको मनमा आओस्, तपाईँले पनि ख्रिस्टलाई चिनाउनलाई केही कुराहरू सिक्न सकोस्, तपाईँको पनि चाहना होस्, परमेश्वरको योजना र इच्छा तपाईँको जीवनको एकदम मुख्य अभिलाषा, त्यो चाहिँ क्रिस्चियन हो, प्रियहरू हो। मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गमा जान्दैन, तर त्यो जसले पिताको इच्छा गर्छ, पिताको इच्छा गर्ने भन्नेले चाहिँ के हुन्छ? पहिलो कुरा, ख्रिस्टलाई नजिकबाट चिनेर उहाँको स्वरूपमा बदलिन्छ। दोस्रो कुरा, अरूलाई ख्रिस्ट नचिन्नेहरूलाई, ख्रिस्ट नचिन्ने अरू मानिसहरूलाई ख्रिस्टमा ल्याउने, ख्रिस्ट चिनाउने काम उसले गरिराखेको हुन्छ। यो कुराद्वारा हामीलाई प्रष्ट हुन्छ कि ती मानिसहरू साँच्ची नै परमेश्वरको स्ट्यान्डर्डको जीवन, सुसमाचारको योग्यको जीवन जिउँदैछन्। अरू क्रिस्चियनहरूले पावललाई प्रेरितको रूपमा अनुसरण गर्ने होइन, यहाँ पावललाई अनुसरण गर्ने, पावलको देखासिखी गर्ने भनेको चाहिँ, पावल त एकदमै ठुलो व्यक्ति, एकदमै धेरै पावलले चाहिँ बाइबलको पत्रहरूमा सबभन्दा बढी लेखेका छन्, उनी त एकदमै सिपालु थिए, एकदमै उनी प्रेरित थिए, त्यो खालको अनुसरण गर्नु भने होइन यहाँ पावलले। पावलले के छ? अनुग्रहद्वारा बचाइएका पापीको रूपमा, पावल पनि एउटा म चाहिँ अनुग्रहबाट बाँचेको पापी हुँ भन्थे उनले। वास्तवमा रोमी 7:7 पापीहरूमा चिफ, सबभन्दा बढी पापी मै हुँ भन्छन् उनले। तर उनको पापलाई येसुले क्षमा दिएर अब उनलाई विजय बनाउनु भएको छ, येसुद्वारा बाँचेको छ। त्यसकारण त्यो कुरा चाहिँ अनुसरण गर्ने, जोसँग माटोको भाँडामा ठुलो धन छ, भनेको चाहिँ त्यो धन चाहिँ माटोको भाँडा चाहिँ पावल, जस्तो तपाईँ र मेरो जीवन माटोको भाँडा, तर हामीमा भएको कुरा जो छ त्यो माटोको भाँडामा भन्दा बढी कुरा छ। दोस्रो कोरन्थी अनि 4:7 त्यो कुरा छ, तर यो सबैभन्दा ठुलो शक्ति हामीबाट होइन तर परमेश्वरबाट हो भनी देखाउनलाई हामीसित यो धन माटोको भाँडामा छ। तपाईँले दोस्रो कोरन्थी 4:7 तल हेर्नुभयो भने यसको कुराहरू बुझ्नुहुन्छ। माटाको भाँडोमा ठुलो धन परमेश्वर तपाईँ र मेरो हृदयमा, तपाईँ र मेरो जीवनमा जब हुनुहुन्छ त्यो एउटा माटाको भाँडाको धन जस्तै त्यसको रूपमा हामीसँग हुनुहुन्छ। त्यसकारणले हामीले त्यो कुरालाई प्रष्ट बुझ्नुपर्ने हुन्छ। विजय जीवन, परमेश्वरको स्ट्यान्डर्डको क्वालिटीको जीवन कसरी प्राप्त हुन्छ, कस्तो खालको जीवन, हामीले त्यसलाई हेरिराखेको छौँ पावलको अनुसरण गर्ने कुरा। तर पावलले के गरे हामी हेरिरहेको छौँ। अब तपाईँलाई जागृति, जागृति भन्ने कुरा, रिभाइबल भन्ने कुरा हरेक मान्छेले कुरा गरिराखेको हुन्छ, तर साँचो रिभाइबल आएपछि के हुन्छ, नम्र साधारण क्रिस्चियन बने बारे के भन्न सकिन्छ यो जागृतिको बारेमा, होइन? अब शक्तिशाली क्रिस्चियनहरू ठुल्ठुला नामहरू हुन सक्लान्, धेरै पढेका, धेरै बुझेका, धेरै ज्ञानी, धेरै वरदान भएका, तर साधारण विश्वासी कसरी जागृतिमा आउने भन्दाखेरि, तिनीहरूले ख्रिस्टलाई प्रचार गरे, जो साधारण विश्वास छ उनीहरूले पनि ख्रिस्टलाई प्रचार गरे, आफैलाई होइन। ती व्यक्तिहरू जो जागृतिमा आउँछन् उनीहरूले आफ्नो कुरा, आफ्नो बुद्धि, आफ्नो क्षमता, कतिजना मान्छेहरू चाहिँ प्रचार गरेपछि मख पर्छन्, गीत गाएपछि मख पर्छन्, बाजा बजाएपछि मख पर्छन्, कुनै पनि कुरा गरेपछि मख पर्छन्, उनीहरूको विचारमा उनीहरू त्यो कुरामा सबभन्दा राम्रा छन्। त्यो सबै स्वार्थी संसारी कुरा आयो। हामी परमेश्वरमा जब हुन्छौँ हामी मक्क पर्दैनौँ, हामी परमेश्वरको महिमाको लागि गर्छौँ, आफ्नो नाम केही मतलब राख्दैनौँ, होइन? तिनीहरूका प्राकृतिक प्रतिभा क्षमतामा होइन तर परमेश्वरको अलौकिक शक्ति प्रत्येक विश्वासीको लागि उपलब्ध छ। त चाहे जतिसुकै साधारण मान्छे किन नहोस्, परमेश्वरको अलौकिक परमेश्वरीय शक्ति जो अनुग्रहमा पवित्र आत्माद्वारा प्राप्त हुन्छ, यदि तपाईँले साँच्चै आफैलाई परमेश्वरको लागि समर्पण गर्नुभयो भने, जसले आफूलाई रित्तो र ख्रिस्टलाई आफ्नो सबै कुराको रूपमा मानिलिन्छ, आफूलाई रित्तो हुने तर ख्रिस्टलाई आफ्नो जीवनमा सबै कुरा मान्ने, साधारण क्रिस्चियनहरू नै हुन्छन् जसले परमेश्वरको दर्शनलाई पक्रन्छन्, परमेश्वरको वरदानद्वारा साधारण मानिसहरूको लागि असाधारण परिणामको लागि तिनीहरू प्रयोग गर्दछन्। परमेश्वरले त्यस्ता साधारण मान्छेहरूलाई, जसले परमेश्वरमा भरोसा गर्दछ, परमेश्वरले असाधारणको रूपमा प्रयोग गर्नुहुन्छ। अघि तपाईँलाई मैले आदर्शको जीवन, परमेश्वरको विजेताको जीवन, परमेश्वरको स्ट्यान्डर्डको जीवन भन्ने कुरा कस्तो प्रकारले जिउँछ भन्दा, यहाँ 1 कोरिन्थी 13:3-5 सायद हामी यहाँनिर पढ्दछौँ। यदि मैले आफ्ना सबै सम्पत्ति गरिबहरूलाई दिएँ र आफ्नो शरीर समेत जलाइदिएँ भने म गर्व गर्न सक्छु, तर मसँग प्रेम छैन भने मेरो लागि केही पनि लाभ हुँदैन। यहाँनिर के देखाउँछ, परमेश्वरको स्ट्यान्डर्डको जीवन चाहिँ निस्वार्थ समर्पित चोखो प्रेम, जुन चाहिँ प्रेम चाहिँ हाम्रो आफ्नै शक्तिमा सम्भव छैन। 13:4-7 यस्तो छ, 1 कोरिन्थी, प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ, प्रेम डाहा गर्दैन, प्रेमले सेखी गर्दैन। तपाईँलाई यो डाहा कुनै पनि कुरामा कोही व्यक्तिप्रति डाहा गर्दैन, कहिल्यै डाहा गर्दैन, बुझ्नुहुन्छ? जो प्रति पनि दयालु हुन्छ, जुन अवस्था पनि धैर्य हुन्छ, कोहीसँग सेखी गर्दैन, कहिल्यै घमण्ड गर्दैन, प्रेमले अरूलाई आदर अनादर गर्दैन, कसैको पनि इन्सल्ट गर्दैन, प्रेम स्वार्थी उसको जीवनमा कहिल्यै स्वार्थ हुँदैन, प्रेमले चाँडै रिस गर्दैन, झट्टै तुरुन्तै रिसाउने हुँदैन, प्रेमले खराबीको हिसाब राख्दैन। खराबी गर्ने मान्छेहरू तपाईँको जीवनमा हुन्छन्, तर कतिचोटि मान्छेहरूले घरिघरि त्यही खराब गरेको कुरालाई दोहोऱ्याइ राख्छन्, तर तपाईँले क्षमा दिनुभयो भने, किनभने हरेक मान्छे, तपाईँले पनि खराब गर्नुहुन्छ, कहिलेकाहीँ गर्नुभएको थियो होला, अहिले गर्नुहुन्न होला, परमेश्वरले हामीलाई शक्ति दिनुहुन्छ, हामीले खराबीमा जिउनु पर्दैन, तर हाम्रो जीवन परमेश्वरको शक्ति, उहाँको सुधार, उहाँको चङ्गाइ बिना, उहाँको चोख्याई के भन्छ त्यसलाई, क्लिन, उहाँले हामीलाई शुद्ध नगरेसम्म हामी पनि खराब हुन्छौँ। त्यसकारणले मानिसहरूको खराबीको हिसाब राख्नु हुँदैन। प्रेम दुष्टतामा खुसी हुँदैन। जब गलत कुराहरू हुन्छन् कहिले पनि त्यो मान्छे हाँस्दैन, त्यसले उनीहरूलाई दुखित तुलाउँछ। कसैलाई पनि गलत नहोस् तर सत्यतासँग रमाउँछ, सत्य कुराहरूको पछि लाग्छ। प्रेमले सधैँ रक्षा गर्छ। कुनै पनि कुराको आत्मिक तवरले परमेश्वरको पक्षमा खडा हुन्छ, सधैँ भरोसा गर्छ, सधैँ आशा राख्छ, सधैँ स्थिर रहन्छ। तपाईँले यो परमेश्वरको स्ट्यान्डर्डको विजयी जीवनको एउटा लक्षण यहाँ देखिन्छ। वास्तवमा यो पहिलो कोरिन्थ 13 अध्याय, तपाईँले कण्ठ गर्नु राम्रो, त्यसलाई मनन गर्नु राम्रो, हरेक दिन तपाईँले पढ्नु राम्रो, तपाईँको जीवनमा यो कुरो होस्। अनि यहाँ पावलले भन्छ फिलिपी 1:27, अघि पनि हामीले हेरिसक्छ, केवल तिमीहरूको जीवनको चाल ख्रिस्टका सुसमाचारको योग्य होस्। अनि यहाँ छ, म तिमीहरूबाट यही कुरा देख्न चाहन्छु, सुन्न चाहन्छु कि तिमीहरू एउटै आत्मामा दृढ भने खडा भएका छौ र एउटै मनका भई सुसमाचारको विश्वासको निम्ति मिलेर परिश्रम गर्दछौ। प्रियहरू, पहिलो कोरिन्थी 3:3-7 पदहरू तपाईँको जीवनमा लागु हुन्छ भने तपाईँ एकअर्कामा एउटै मनको अनि सुसमाचारको विश्वास को निम्ति एकदमै सँगसँगै भएर, एउटै मनको भएर तपाईँ परिश्रम गर्ने हुन सक्नुहुन्छ। तर तपाईँमा पहिलो कोरिन्थीको 3:13 प्रेम चाहिँ हुनुपर्दछ। प्रियहरू, वास्तवमा यो प्रेम नै तपाईँ र म ख्रिस्टमा भएको कुराको प्रमाण हो, किनभने त्यो कुरो हामी एकछिनमा हेर्छौँ। अनि सुसमाचारको कुरा गर्दा पहिलो कोरिन्थी 15:2-4 पदमा तपाईँले हेर्नु, सुसमाचारद्वारा तिमीहरूको उद्धार भएको छ, यदि त्यसमा तिमीहरू अटल रह्यो भने, नत्र त तिमीहरू व्यर्थमा विश्वास गर्यो। यहाँनिर एउटा कुरा तपाईँले ध्यान दिनुहोस् राम्रोसँग, सुसमाचारद्वारा तिमीहरूको उद्धार भएको छ। हरेक व्यक्तिको उद्धार सुसमाचारद्वारा, सुसमाचार येशु ख्रिस्टको मृत्यु, उहाँ गाडिनु भएको यहाँ अन्तिममा लेखा छ, अनि पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा पुनरुत्थान हुनुभएको, यो कुराले मान्छेको पाप येसुले बोक्नुभयो। येसुमा विश्वास गरेर अब हरेक मान्छेले पाप क्षमा पाउँछ, त्यसपछि उसमा उद्धार भएको हुन्छ। यदि त्यसमा तिनीहरू अटल रह्यो भने, सुसमाचारमा परमेश्वरको समर्पणतामा हामीले अटल रहनुपर्ने हुन्छ, नत्र भने तिमीहरू व्यर्थैमा विश्वास गर्यो। त्यहाँ सम्भव रहेछ नि, मान्छेले विश्वास गरेको भनेको तर व्यर्थै, किनभने उनीहरूको जीवनमा एउटा पनि फल फलेन, त्यस्तो सम्भव छ। त्यसकारणले यो कुरो हामीले ध्यान दिनुपर्ने हुन्छ, यो कुरो प्रष्टसँग ध्यान दिनुपर्ने हुन्छ। त्यसकारणले विजयी जीवन होइन, परमेश्वरले क्रिस्चियनहरूको लागि दिनुहुने विजयी जीवनको स्ट्यान्डर्ड कस्तो हो भन्ने कुरा हामी अझै हेरिरहेको छौँ। तपाईँले पावलले भनेको फिलिपी 1:21 म फेरि पढ्छु, किनकि मेरो निम्ति जिउनु ख्रिस्ट हो अनि मर्नु चाहिँ लाभ हो। जो मान्छे परमेश्वरमा साँच्ची नै सुसमाचारको योग्य भएको छ, परमेश्वरमा समर्पित छ, परमेश्वरको महिमा, परमेश्वरप्रतिको प्रेम मात्र उसको लक्ष्य हुन्छ, येशु प्रभुलाई चिन्ने मात्रै लक्ष्य हुन्छ, उहाँको इच्छा गर्ने मात्रै उसको उद्देश्य हुन्छ, त्यो मान्छेको विचार यस्तो हुन्छ, मेरो निम्ति जिउनु ख्रिस्ट, किनभने येशुको महिमाको लागि ऊ जिउँछ। तर मर्नु लाभ, किनभने यो संसार छोडेर अहिले नै येशुसँग हुँदाखेरि चाहिँ परमेश्वरको आशिषको भरपुरीमा अहिले नै हुन्छ, होइन? त्यसकारणले पावलसँगै यदि उनको देखासिकी गर्नेहरू हामी हौँ भने हामी उनीसँगै, हामी उनको अनुसरण गरेर उनीसँगै जिउन सक्छौँ अनि परमेश्वरको शक्तिमा, अनुभवमा आउन सक्छौँ। यो प्रकारको जीवन ख्रिस्टको सुसमाचारको योग्यको जीवन हो। वास्तवमा ख्रिस्टको सुसमाचारको योग्यको जीवन चाहिँ यो जीवन हो, अनि यो कुरालाई हामी प्रष्ट यहाँ देख्दछौँ। अनि तपाईँले फिलिपी 1:27 अघि मैले पढिसकेका छु, अनि फिलिपी 1:27 हामीले हेरेका थियौँ, तपाईँलाई मैले फिलिपी 1:27 पढ्न चाहन्छु। यहाँनिर के लेखेछ, किनकि तिमीहरूको जीवनको चाल ख्रिस्टको सुसमाचारको योग्य होस्। अनि यहाँनिर तपाईँले देख्नुहुन्छ, हामी एउटै आत्मामा दृढ भएर खडा हुने अनि एउटै मनका भई सुसमाचारको विश्वासको निम्ति परिश्रम गर्ने, अनि यस्तो खालको जीवन हुनलाई चाहिँ हामीले साँच्ची नै परमेश्वरमा भरोसा गरेर, पावलले जस्तै उनको अनुसरण गर्ने, येशुको अनुसरण गर्ने, त्यो कुरालाई पछ्याउने भन्ने कुरा हामी देख्दछौँ। अब पावलको अनुसरण गर्ने भन्दाखेरि पावलको जीवनका केही कुराहरू हेरौँ, उनले भनेका कुराहरू के छन् त, उनको ख्रिस्टलाई पछ्याउने तरिका के छ, उनको जीवनमा उद्देश्य के छ, गलाती 2:20 के छ, म ख्रिस्टसँगै क्रुसमा टाँगेको छु, अब उपरान्त जिउने म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ, अहिले म शरीरमा जुन जीवनमा जिउँछु त्यो म परमेश्वरको पुत्र राखेको विश्वासद्वारा जिउँछु जसले मलाई प्रेम गर्नुभयो अनि आफूलाई मेरो निम्ति अर्पण गर्नुभयो, मलाई प्रेम गर्नुभयो र आफूलाई मेरो निम्ति अर्पण गर्नुभयो। यो पावलले यहाँनिर के भन्छ, पहिलो कुरा त ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु भनेको चाहिँ पावल पावलको लेखी चाहिँ जिउँदैन अब, किनभने उसको इच्छा, उसको योजना, उसको भावना, उसको चाहना, उसको घमण्ड, उसको लोभ, उसको अभिलाषा सबै क्रुसमा मर्यो। मरेको मान्छेको के इच्छा हुन्छ, अब त उसमा ऊ त ख्रिस्टको लागि जिउँछ, अब जिउने म होइन ख्रिस्ट ममा जिउने जिउनुहुन्छ होइन ख्रिस्ट उहाँमा जिउँछ, ख्रिस्टको इच्छाको लागि जिउँछ। अहिले म शरीरमा जुन जीवनमा, अब यो अहिले ख्रिस्टको लागि जिउने जीवन चाहिँ जुन जीवनमा जिउँछु त्यो म परमेश्वरको पुत्रमा विश्वास राखेर जिउँछु, येशु परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँछु जस्तै मलाई प्रेम गर्नुभयो र आफूलाई अर्पण गर्नुभयो। भनेको मतलब येशुमा विश्वास गरेर जिउनु भनेको के, येशुको शक्तिमा जिउनु, उहाँमा भरोसा गरेर उहाँको आज्ञा पालन गरेर जिउनु होइन। यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो, परमेश्वरले दिनुहुने जीवन चाहिँ येशुमा विश्वास गरेर जिउने तर आफ्नो स्वार्थ चाहिँ त्यागिसकेको होइन, पुत्रमा विश्वास गरेर जिउँछौँ। यहाँ हाम्रो विजय जीवन जिउने शक्तिको स्रोत चाहिँ पावलले कसलाई भन्छ, ख्रिस्ट येशु जसमा म विश्वास गरेर जिउँछु, ख्रिस्ट येशुको शक्ति जो ममा छ अनि म आफैलाई उहाँमा अर्पण गरेर जिउँछु, उहाँको शक्तिद्वारा जिउँछु, उहाँको महिमाको लागि जिउँछु, उहाँको आत्माको अगुवाईमा जिउँछु, उहाँको अनुग्रहमा जिउँछु होइन, आफूलाई अर्पण गरेर जिउँछु। अनि तपाईँले यो 2:21 पद गलाती थियो, लाती मात्रै भयो मा तपाईँले यहाँ हेर्नुभयो भने परमेश्वरको अनुग्रहलाई व्यर्थै तुलाउन चाहन्न, किनकि यदि व्यवस्थाद्वारा धार्मिकता हासिल गर्न सक्ने भए ख्रिस्ट मर्नुभएको व्यर्थ हुन्थ्यो। यहाँनिर त परमेश्वरको अनुग्रहमा म जिउने हो, त्यसलाई व्यर्थ तुलाउन्न। अनि संसारिक तवरले विभिन्न नियमहरू पालन गरेर विभिन्न कोसिस आफ्नै शक्तिद्वारा होइन, व्यवस्था गर्ने भन्ने बित्तिकै के हुन्छ, आफ्नै शक्ति, तर परमेश्वरमा भरोसा गर्ने भनेको के हुन्छ, उहाँको अनुग्रहमा। अनि यो कुरो हामीले प्रष्ट बुझ्नु पर्ने हुन्छ, विजयी ख्रिस्चियन जीवन जिउने साँचो शक्तिको स्रोत चाहिँ ख्रिस्ट हुनुहुन्छ जसले आफैलाई बलिदान गर्नुभयो र उहाँमा भरोसा गरेर हामी जब समर्पण हुन् उहाँमा समर्पित हुन्छौँ परमेश्वरको अनुग्रहको काम हाम्रो जीवनमा सुरु हुन्छ। परमेश्वरको अनुग्रहलाई हामीले हाम्रो जीवनमा काम गर्न दिनुपर्छ, व्यर्थै होइन। अनि ख्रिस्टको बलिदानद्वारा हाम्रो निम्ति परमेश्वरबाट आएको धार्मिकता अब हामी प्राप्त गर्न सक्छौँ, त्यो चाहिँ हाम्रो विजयी जीवनको स्रोत, त्यहाँ शक्ति त्यहाँबाट पाउँछौँ। विजयी ख्रिस्चियन जीवन परमेश्वरको धार्मिकतामा जिउने, उहाँमा विश्वास गरेर प्राप्त हुने। अनि तपाईँलाई यो विश्वासको बारेमा मैले धेरैचोटि भनिराखेको छु, विश्वास भनेको चाहिँ पहिलो भरोसा हो, दोस्रो आज्ञा पालन हो। जबसम्म भरोसा र आज्ञा पालन होइन तबसम्म त्यो विश्वास चाहिँ साँचो विश्वास हुन सक्दैन, किनभने विश्वास काम बिना मरेको हुन्छ भनेर याकुबले भन्छन्। त्यो काम भनेको चाहिँ, विश्वासको काम भनेको चाहिँ भरोसा र आज्ञा पालन होइन। त्यस कारणले विश्वासबाट प्राप्त हुन्छ, सुसमाचारबाट आएको परमेश्वरको धार्मिकता चाहिँ यही हो। त्यसैले विजयी जीवन ख्रिस्चियनले समर्पणता र विश्वासबाट प्राप्त गर्न सक्छ र जिउन सक्छ। समर्पणता अघि मैले भनिसकेँ तपाईँलाई, आफैलाई परमेश्वरमा समर्पित गर्ने काम, जसरी पावलले समर्पण गरेका थिए, सरेन्डर। अनि त्यो सरेन्डरको कुरा अघि हामीले हेरेको थियौँ, अघि हामीले Luke 9:23 पदमा हेरेको थियौँ, दिनौँ आफैलाई इन्कार गर्ने, आफ्नो क्रुस बोक्ने। भनेको चाहिँ संसारिक तवरको जति पनि फाइदाहरू छन्, लोभहरू छन्, स्वार्थहरू छन्, त्यो चाहिँ मार्ने, परमेश्वरको इच्छा चाहिँ जहिले पनि चाहने खोज्ने, त्यो कुरा चाहिँ परमेश्वरको कुरा हो होइन। अनि त्यस्तो खालको जीवन जिउने चाहिँ क्षमता परमेश्वरले दिनुहुन्छ, हाम्रो आफ्नो कोसिसबाट हुन सक्दैन। अनि वास्तवमा गलाती यो एउटा अर्को पद छ, गलाती 6:14 पावलले के भन्छन् यही सम्बन्धमा, समर्पणताको सम्बन्धमा। अब यहाँनिर त्यसको मतलब के हो, क्रुसमा टाङ्गिएको छुको मतलब के हो, म ख्रिस्टै क्रुसमा टाङ्गिएको छु उसले भन्छ, के हो गलाती 6:14 मैले हाम्रो प्रभु येशु ख्रिस्टको क्रुसमा बाहेक अरू कुनै कुरामा घमण्ड गर्न नपरोस्, जसद्वारा म चाहिँ संसारको निम्ति र संसार मेरो निम्ति क्रुसमा टाङ्गिएको छ। तपाईँले क्लियर देख्नुहुन्छ पावलले के भन्छ, म संसारको निम्ति क्रुसमा टाङ्गिएको छु भनेको मतलब के हो, संसारको निम्ति म जिउँदिनँ, संसारका इच्छा अभिलाषा चाहना संसारको कम्पेरिजन मान्छेहरूसँग दाँच्ने कुरा, ओहो फलान त मभन्दा राम्रो म चाहिँ यस्तो, यो सबै कुराको निम्ति मरिसक्यो, संसार पनि मेरो लागि क्रुसमा टाङ्गियो, मतलब संसारको अभिलाषाले मलाई छुँदैन, हामी स्वर्गीय स्थानमा परमेश्वरको स्वभावमा जिउने व्यक्तिहरू हौँ। त्यसकारणले यो कुरो विजयी जीवन जिउने कुराको लागि महत्त्वपूर्ण कुरा, हाम्रो प्रभु येशु ख्रिस्टको क्रुसमा बाहेक अरू कुनै कुरामा हामीले गर्व गर्न नपरोस्। यहाँनिर यो कुरा हामी देख्दछौँ, हामीले घमण्ड गर्ने कुरा चाहिँ केवल येशु ख्रिस्ट, जसद्वारा हामी संसारको लेखेर संसार हाम्रो लेखी चाहिँ मरिसकेको छ, अनि यो नियम अनुसार हिँड्नेमा परमेश्वरको शान्ति र कृपा भरपूर रहेको हुन्छ। त्यो चाहिँ परमेश्वरको विजेताको जीवनको एउटा स्ट्यान्डर्ड हो, यो खालको नियममा रहने जिउने, होइन यो एकदमै महत्त्वपूर्ण कुरा हो। वास्तवमा प्रभु येशूको वचनमा अनि यो परमेश्वरको प्रेमको बारेमा लेखिएको कुरा तपाईँलाई म अलिकति पढ्न चाहन्छु। मत्ती 22:36-37 के छ, हे गुरु व्यवस्थामा कुन चाहिँ सबैभन्दा महान आज्ञा हो, एकजना मान्छेले सोध्छ। तपाईँले यही कुरो मर्कुस 12:29-30-31 पनि यही कुरो पाउनुहुन्छ, यो प्रश्न गरेको सबैभन्दा मुख्य आज्ञा। येशूले जवाब दिनुभयो, तिमीले प्रभु आफ्ना परमेश्वरलाई आफ्नो सम्पूर्ण हृदयले अनि आफ्नो सम्पूर्ण प्राणले अनि आफ्नो सम्पूर्ण मनले प्रेम गर। अब तपाईँले यो पद पाउनुभयो यहाँनिर, यो कुरा त हरेक अवस्थामा लागु हुन्छ। तपाईँ र म जबसम्म परमेश्वरलाई पुरा हृदयले प्रेम गर्ने भाका हुँदैनौँ नि, हामी पक्का परमेश्वरको छोराछोरी हुँदैनौँ, किनभने परमेश्वरको छोराछोरी भनेको चाहिँ एउटा सम्बन्ध हो। तपाईँलाई मैले भनेको थिएँ क्रिस्चियन जीवन चाहिँ धर्म मान्ने जीवन होइन, यो सम्बन्ध हो, सम्बन्ध विश्वासद्वारा येशु ख्रिस्टमा पवित्र आत्माले हामीलाई नयाँ जन्म दिएर परमेश्वरको परिवारमा गाभ दिनुहुन्छ आत्मिक तवरले। हामी परमेश्वरको छोराछोरीको हक पाउँछौँ, हामीले परमेश्वर पितालाई अब्बा पिता भनेर भन्न सक्छौँ, उहाँ हाम्रो स्वर्गीय पिता हुनुहुन्छ, हामीले दिनदिनै उहाँसँग कुरा गर्न सक्छौँ, उहाँ हाम्रो हृदयमा पवित्र आत्मामा बस्नुहुन्छ, त्यसैले हाम्रो शरीर पवित्र आत्माको मन्दिर हुन्छ। त्यसकारणले तपाईँ र ममा त्यो सबै कुरा छ भने हामीले के गर्छौँ, प्रभु हाम्रो परमेश्वरलाई पुरा हृदयले पुरा प्राणले पुरा समझले पुरा मनले प्रेम गर्छौँ। त्यसैले पहिलो कुरा चाहिँ त्यो हो। त्यसैले तपाईँले साँच्ची नै परमेश्वरलाई यो किसिमको प्रेम गर्नुहुन्छ भन्ने कुराको प्रमाण के हो, तपाईँको मण्डलीप्रतिको कस्तो खालको धारणा, कस्तो खालको समर्पणता, कस्तो खालको व्यवहार छ, किनभने मण्डली येशूको शरीर हो। यदि तपाईँले यो खालको प्रेम परमेश्वरलाई गर्नुहुन्छ भने तपाईँ मण्डलीप्रति अति समर्पित हुनुहुन्छ, तपाईँले मण्डलीलाई प्रेम गर्नुहुन्छ, हरेक मण्डलीका व्यक्तिहरू येशूका शरीरका अङ्गहरू, यो साँचो परमेश्वरको वचन हो प्रियहरू। तपाईँ र मैले एक दिन जवाब दिनुपर्ने यो वचन हो। त्यसैले हामीले नबुझेको कारणले कहिलेकाहीँ हामी कमजोरी भएका होला, तर परमेश्वरको आज्ञा परमेश्वरलाई पहिलो प्रेम गर्ने कुरा हो, अनि त्यो पहिलो प्रेम परमेश्वरलाई गर्ने प्रेम चाहिँ परमेश्वरले हामीलाई देख्नुहुन्छ। यहाँनिर अर्को आज्ञा भनेको छ, यो पहिलो अनि सबैभन्दा महान आज्ञा हो के, परमेश्वरलाई प्रेम गर्ने पहिलो प्रेम। दोस्रो चाहिँ उत्तिकै महत्त्व छ, तिमीहरूका छिमेकीलाई आफूलाई झैँ प्रेम गर, सबै व्यवस्था र अगमवक्ताहरू यी दुई आज्ञाहरूमा नै आधारित छन्। सबै परमेश्वरको वचनमा लेखिएका अरू कुराहरू, सबै व्यवस्थाहरू, जब तपाईँले परमेश्वरलाई पहिलो प्रेम, परमेश्वर पहिलो स्थानमा, उहाँको इच्छा कुनै कुराभन्दा तल छैन, कुनै कुरा पनि उहाँको इच्छा र तपाईँको बिचमा आउन सक्दैन, तपाईँ पक्का क्रिस्चियन चाहिँ त्यो हो, बुझ्नुहुन्छ, परमेश्वरको स्ट्यान्डर्डमा त्यो व्यक्ति हुन्छ। अनि दोस्रो कुरा, यदि तपाईँले परमेश्वरलाई प्रेम गर्नुहुन्छ भने तपाईँले छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुहुन्छ। अनि कहिलेकाहीँ यो छिमेकीलाई प्रेम गर्ने सम्बन्धी कुरामा चाहिँ हामी अलिकति बुझ्दैनौँ, छिमेकी भनेको को हो, तपाईँलाई मन पर्ने मान्छे मात्र होइन, तपाईँलाई मन नपर्ने मान्छे पनि छिमेकी हो। तपाईँलाई मन नपर्ने, तपाईँले भनेको नमान्ने, तपाईँलाई दुःख दिने त्यो पनि छिमेकी, त्यसलाई पनि प्रेम गर्ने आज्ञा परमेश्वरले दिनुहुन्छ। पक्का चाहिँ क्रिस्चियन त्यस्तो हुन्छ। अनि यस्तो प्रेम हाम्रो आफ्नो शक्ति र कोसिसमा सम्भव छैन, तर जब हामी येशु ख्रिस्टमा विश्वास गर्छौँ, हामी उहाँको धार्मिकतामा धर्मी ठहरिन्छौँ। तपाईँ र म धर्मी ठहरिने भने चाहिँ विश्वासद्वारा परमेश्वरमा भरोसा गरेर उहाँको धार्मिकता पाएर अनि पवित्र परमेश्वरसँग हामी मेलमिलापमा आउँछौँ। यसरी ख्रिस्टमा विश्वासद्वारा उहाँको अनुग्रहमा प्रवेश गर्छौँ र हामी उहाँको अपार अनुग्रहमा खडा भएका हुन्छौँ। हामी उहाँको भरपुरीमा आनन्दित भएका हुन्छौँ। अनि तपाईँले यहाँनिर यो सबै कुरा रोमी 5:1-5 तपाईँले हेर्नुभयो भने यो कुरा पाउनुहुन्छ। तपाईँलाई म रोमी 5:1-5 पढ्न चाहन्छु। कसरी तपाईँले यो खालको प्रेम गर्ने शक्ति पाउनुहुन्छ, कसरी परमेश्वरले सहायता गर्नुहुन्छ र परमेश्वरलाई पहिलो प्रेम र छिमेकीलाई परमेश्वरको आज्ञा अनुसारको प्रेम, तपाईँले सम्झनुहोस्। यहाँनिर परमेश्वरको आज्ञा पालन गर्ने शक्ति कहाँबाट आउँछ? यहाँनिर रोमी 5:1-2 क्या छ, यस कारण हामी विश्वासद्वारा धर्मी ठहरिएको हुनाले, धर्मी भनेको चाहिँ पाप रहित निर्दोष, अब हामीमा दण्ड रहँदैन, किनभने परमेश्वर येशु प्रभुको बलिदानले हाम्रो पाप क्षमा भयो त्यो विश्वासद्वारा, होइन? तर संसारलाई त्याग्नु पर्यो। प्रभु येशु ख्रिस्टद्वारा हामीले परमेश्वरसँग शान्ति पाउँछौँ। त्यसपछि मिलाप, शान्ति भनेको सम्बन्ध गाँसिन्छ, बुझ्नुहुन्छ? शान्ति भनेको क्वाइट मात्र होइन, यो त सम्बन्धको कुरा हो। अनि ख्रिस्टद्वारा हामीले प्राप्त गरेको विश्वासको कारण यस अनुग्रहमा हाम्रो पहुँच छ, अथवा येशुद्वारा, येशु विश्वास पनि येशुले हामीलाई दिनुहुन्छ। यहाँ ख्रिस्टद्वारा हामीले प्राप्त गरेको विश्वास, जुन विश्वास छ त्यो पनि हामीले हिब्रूमा पनि सिक्छौँ, परमेश्वरले येशुबाट पाउने विश्वासको सुरु गर्ने र अन्त गर्ने येशु नै हुनुहुन्छ। विश्वास एउटा वरदान हो, पहिलो कुरा त्यहाँनिर बुझ्नुहोस्। त्यो विश्वासको कारण चाहिँ हामी परमेश्वरको अनुग्रहमा पहुँच्छ भनेको त्यहाँ प्रवेश गर्छौँ, हामी अनुग्रहको स्रोतमा खडा हुन पुग्छौँ, किनभने त्यो सित्तैमा परमेश्वरबाट आउँछ। तर हामीले आफैलाई परमेश्वरमा समर्पण गर्छौँ, आफ्नो स्वार्थ र संसारिक इच्छालाई त्यागेर येशूको इच्छामा समर्पण गर्छौँ, जसमा हामी अहिले खडा छौँ। कहाँ? अनुग्रहमा, विश्वासद्वारा येशु ख्रिस्टबाट परमेश्वरको शक्तिमा, उहाँको सहायतामा। जहिले पनि अनुग्रह भनेको चाहिँ परमेश्वरबाट आउने सहायता भन्ने बुझ्नुहोस्। हामी त्यहाँ खडा छौँ। जतिजना विश्वासीहरू साँचो रूपमा परमेश्वरमा छन्, उनीहरू येशूको अनुग्रहमा छन्, अनि परमेश्वरको महिमाको आशामा हामी रमाउँछौँ। त्यो अवस्थामा चाहिँ हामी आर्थिक रूपमा, अरू किसिमले, जतिसुकै दुःख सुख जे होस्, हाम्रो आत्मिक तवरले चाहिँ परमेश्वरमा हामी समर्पित हुन्छौँ, अनि त्यसरी हामी रमाउँछौँ। त्यसपछि यहाँ के लेखेको छ 5:5? यो आशाले हामीलाई निराश तुल्याउँदैन कि परमेश्वरमा भएको आशा, किनकि हामीलाई दिएको पवित्र आत्माद्वारा, अब हामीमा परमेश्वरको पवित्र आत्मा आएर बास गर्नुहुन्छ, अनि त्यो आत्माले चाहिँ परमेश्वरको प्रेम हाम्रो हृदयमा खनाउनुहुन्छ। अब तपाईँले देख्नुभयो, पहिलो कुरा त विश्वास परमेश्वरले दिनुभयो, दोस्रो कुरा विश्वासद्वारा येशू ख्रिस्टमा परमेश्वरको अनुग्रहको स्रोतमा हामी खडा हुन्छौँ। त्यहाँ हामी खडा हुन्छौँ जहाँ अनुग्रहै अनुग्रह छ। त्यो अनुग्रहले हामीलाई परमेश्वरमा जिउने शक्ति दिन्छ, परमेश्वरको पवित्र आत्मा हामीले पाउँछौँ। त्यो पवित्र आत्माले चाहिँ परमेश्वरको अगापे, त्यो निस्वार्थ प्रेम तपाईँ र मेरो हृदयमा खनाएको हुन्छ। जब यो कुरा हुन्छ, रोमी 5:1-5 कुरा, त्यो अवस्थामा चाहिँ हामी अब परमेश्वरलाई उहाँले भनेको जस्तो प्रेम र छिमेकीलाई उहाँले भनेको जस्तो प्रेम गर्न सक्ने हुन्छौँ। यो क्रिस्चियन जीवनमा हुने कुरा हो। हामीलाई दिनुभएको पवित्र आत्माद्वारा परमेश्वरले हाम्रो हृदयमा उहाँको प्रेम, अनि त्यही प्रेमद्वारा खनाउनुहुन्छ। त्यही प्रेमद्वारा चाहिँ हामीलाई, हामी मानिसहरूलाई परमेश्वरको स्तरको प्रेम, परमेश्वरले दिनुभएको जस्तो चोखो प्रेमले प्रेम गर्न सक्छौँ। अर्को कुरा, परमेश्वरलाई पहिलो प्रेम गर्न सक्छौँ भनेको चाहिँ, पहिलो प्रेम भनेको चाहिँ परमेश्वरलाई जुन प्रेम हामी गर्छौँ त्यसको बिचमा अरू कुनै पनि प्रेम आउन सक्दैन। जब परमेश्वरको इच्छा हुन्छ अरू कुरा आउन सक्दैन। जसलाई बढी प्रेम गर्छौँ त्यही कुरा पहिला गर्छौँ। हाम्रो प्रेम परमेश्वरलाई पहिलो हुन्छ। मानिसहरूलाई प्रेम गर्ने परमेश्वरको आज्ञा हो दोस्रो, होइन, जुन हामीले पालन गर्नुपर्ने हुन्छ। छिमेकीलाई प्रेम गर भनेको चाहिँ उहाँको आज्ञा हो। कहिलेकाहीँ कोही कोहीलाई प्रेम लाग्दैन, होइन, देख्ने बित्तिकै रिस उठ्ला, तर तपाईँ र मैले के गर्नुपर्छ? प्रेम। अब तपाईँलाई मैले यो प्रेम गर्नु भनेको चाहिँ कसरी गर्न सकिन्छ, के हो, त्यो अर्को कुरा हो। मान्छेको भलाइ गर्ने प्रेम भनेको चाहिँ भलाइ भन्दा उल्टो कुरा केही दुष्टकाको कुरा हुँदैन। परमेश्वरको मान्छेले त कहिले दुष्ट काम त गर्दै गर्दैन। अनि ख्रिस्टप्रतिको प्रेम देखाउने प्रमाण उहाँको आज्ञा पालन गर्ने। ख्रिस्टप्रतिको प्रेम देखाउने प्रमाण योहन्ना 14:15 के छ? तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ। तपाईँ र मैले ख्रिस्टलाई प्रेम गर्छौँ भने हामीले के गरेका हुन्छौँ? येसुको आज्ञा पालन गरिराखेका हुन्छौँ, मानेका हुन्छौँ, हरेक कुरा येसुको आज्ञा मानेका हुन्छौँ, होइन? त्यो कुरा उहाँले भन्नुभयो, तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरो आज्ञा पालन गर, मेरो आज्ञा पालन गरेका हुन्छौ। अनि यहाँनिर पहिलो योहन्ना 5:3 के छ? परमेश्वर प्रतिको प्रेम नै उहाँका आज्ञाहरू पालन गर्नु हो, अनि उहाँका आज्ञाहरू चाहिँ सजिला असजिला छैन। यहाँनिर अर्को कुरा के छ? परमेश्वर प्रतिको प्रेम चाहिँ उहाँको आज्ञा पालन हो। अब तपाईँले परमेश्वरलाई प्रेम गरेको भनेको चाहिँ के हुन्छ? तपाईँले जहिले पनि परमेश्वरको इच्छा गर्नुहुन्छ, जहिले पनि परमेश्वरको महिमा खोज्नुहुन्छ, जहिले पनि परमेश्वरको आज्ञा पालन गर्नुहुन्छ, बुझ्नुहुन्छ? त्यसकारणले त्यो कुरा महत्त्वपूर्ण छ। मैले अघिदेखि सम्झाइरहेको छु, तपाईँले जसले परमेश्वरलाई प्रेम गर्छ उसले मण्डलीलाई प्रेम गर्छ, मण्डलीप्रतिको उसको समर्पण त कसैले भन्नु पर्दैन। अर्को कुरा पहिलो योहन्न 4:5 के छ? 5:4 किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय पाउँछ, त्यो नै यो नै त्यो विजय हो जसले हाम्रो विश्वास समेत संसारलाई जितेको छ, हाम्रो विश्वास समेत, होइन? त्यसकारणले यहाँ के छ? परमेश्वरबाट जन्मिएको हरेकले संसारमाथि विजय पाउँछ, हाम्रो विश्वास समेत संसारलाई जित्छ। विश्वासले पनि संसारलाई जितेको हुन्छ, तर परमेश्वरबाट नयाँ गरी जन्मिएको व्यक्तिको कुरा यहाँ छ, होइन? विश्वासद्वारा अनि विजयको जीवन साँचो स्रोत परमेश्वरबाट आउने शक्ति हामी विश्वासद्वारा पाउँदछौँ, परमेश्वरको अनुग्रह। मानिसले गर्ने निश्चित जिम्माको कुरा पनि यहाँ छ। हामीले धेरैचोटि मैले तपाईँलाई भन्ने गरेको छु, मुक्ति पाउने कुरा, मानिसको जीवन परिवर्तन रूपान्तरण हुने कुरा, नयाँ हुने कुरा, नयाँ सृष्टि हुने कुरा सुरुदेखि अन्तसम्म परमेश्वर गर्नुहुन्छ। तर त्यहाँ केही कुरा चाहिँ तपाईँ र मेरो जिम्मेवारी छ। हामीले उहाँको कुरालाई सुनेनौँ, सुसमाचारलाई ग्रहण गरेनौँ, उहाँले भनेको आज्ञा मानेनौ, जुन चाहिँ तपाईँ र मैले गर्नुपर्ने जिम्मा छ त्यो गरेनौ भने चाहिँ नहुनेवाला छ। किनभने सुनेर धेरैजना सहमति हुन्छन् तर गर्दैनन्। कतिजना मान्छेहरूको विचारमा सहमति भयो, बुझ्यो, अरूलाई पनि बताउन सक्यो भने भयो, तर तपाईँको जीवनमा लागु भएन भने वास्तवमा भएन। त्यसकारणले रोजाइ गर्नुपर्ने, तपाईँ र मैले रोज्नुपर्ने, तपाईँ र मैले निर्णय गर्नुपर्ने हुन्छ। उहाँमा विश्वास गर्ने सम्पूर्ण हृदयले उहाँमा समर्पण गर्ने र उहाँको आज्ञा पालन पुरा हृदयले गर्ने इच्छा हुनुपर्छ, र आज्ञा पालन गर्ने मानिसहरूले गर्नुपर्ने कुरा हुन्छ। परमेश्वरको आज्ञा मान्नुपर्ने, उहाँमा भरोसा गर्नुपर्ने, त्यो कुरा चाहिँ मानिसले गर्नुपर्ने कुरा हुन्छ। पावलले विजयी क्रिस्चियन जीवन पवित्र आत्माको वरदानको रूपमा बाइबलमा वास्तवमा पवित्र आत्माको वरदानको कुरा उनले भनेका छन्। अनि वास्तवमा पवित्र आत्माको वरदान भन्दा पहिला पाप स्वभावको अथवा शरीर भन्छ, जो चाहिँ स्वार पाप स्वभावको पनि फलहरू छन्। गलाती 5:2 दुईवटा खालको फल छ, दुईवटा खालको जीवन छ। अनि यो पाप स्वभावको फलहरू चाहिँ के छन्? यहाँ यौन अनैतिकता भनेको चाहिँ व्यभिचार, होइन? अपवित्रता, भ्रष्टता। भ्रष्ट भनेको के हुन्छ? सबै कुरा झुट गर्नु भ्रष्ट हुन्छ नि त, होइन? रुपियाँ पैसा सम्बन्धी आफ्नो स्वार्थ पुरा गर्नुलाई, होइन? भ्रष्ट आचरण, मूर्ति पूजा, जादु टुना, घृणा, मान्छेलाई घृणा गर्नु, कलह गर्नु, ईर्ष्या गर्नु, क्रोध गर्नु, स्वार्थी आकाङ्क्षा राख्नु, मत भिन्नता, गुटबन्दी। देख्नुभयो गुटबन्दीको कुरा? मान्छेहरू मत भिन्न तुरुन्तै गर्छ नि। परमेश्वरको अगाडि समर्पित हुनुहोस्। अनि त्यसपछि तपाईँले गलाती 5:21 के लेखेको छ? यो पनि शारीरिक पापपूर्ण काम, दाह, मतवालीपन, मोज मजा, यस्तै अरू कुराहरू मैले पहिला गरे जस्तै अहिले पनि चेतावनी दिँदछु कि जो व्यक्ति यस प्रकारले जिउँदछ ऊ परमेश्वरको राज्यको उत्तराधिकारी हुँदैन। त्यसैले यहाँ तपाईँले पढ्नु भएको कुराहरूमध्ये केही कुरा तपाईँको जीवनमा अझै छोड्न सकेन भने होसियारी हुनुहोस्, परमेश्वरको राज्यमा जान सक्दैन। अनि त्यसपछि हामीले पवित्र आत्माको फलको बारेमा हामी देख्दछौँ। पावलले पवित्र आत्माको फलहरू जो चाहिँ क्रिस्चियन जीवनमा विजय क्रिस्चियन जीवनको परमेश्वरले दिनुभएको स्ट्यान्डर्ड स्तर होइन क्वालिटीको रूपमा देखाउनुहुन्छ। अनि त्यो भरपुरी जीवनमा जुन चाहिँ हामीले पहिलो कोरन्थी 13 अध्यायको कुरा अहिले सम्झेका थियौँ, जो पवित्र आत्माले भरपुरी भएको हुन्छ, पवित्र आत्माको फल हुन्छ, त्यसमा पहिलो कोरन्थी 13 पुरा हुन्छ। यहाँनिर के लेखेको छ? पवित्र पहिलो कोरन्थी के भन्छ, गलाती 5:22 पवित्र आत्माको फल चाहिँ प्रेम। त्यस कारण अघि पहिलो कोरन्थी 13 प्रेम सम्बन्धी कुरा थियो, प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वास, योग्यता। अनि त्यसपछि यहाँनिर लेख्छ नम्रता, आत्मसंयम हुन्। मान्छेहरू नम्र हुन सजिलो सक्दैन, धेरै जस्तो मान्छे के भन्छ त्यसलाई, इगो भन्छ यहाँतिर, एकदम एकदम घमण्डी हुन्छन् होइन, नर्सिसिस्टिक भन्ने अर्को शब्द छ। यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था छैन। जो मान्छेले परमेश्वरको आत्माको फल अनुसार जीवन जिउँछ अनि त्यो मान्छेले परमेश्वरको त्यो मान्छेले सबै किसिमको नियमहरू पालन गरेको हुन्छ होइन भन्ने कुरा चाहिँ हामी देख्छौँ। शरीरको काम हामीले हेऱ्यौँ अनि वास्तवमा पावलले दुइटै कुरा दिन्छ। शरीरको काम त्यो हो जो चाहिँ परमेश्वरको संसारमा छैन, ऊ चाहिँ संसारिक टावरमा छ, तर पवित्र आत्माको फल त्यो हो जो चाहिँ परमेश्वरको स्ट्यान्डर्डमा छ, परमेश्वरको राज्यमा छ, स्वर्गीय स्थानमा छ होइन, जुन चाहिँ आत्माद्वारा हिँड्दछ। अनि आत्मामा हुने व्यक्तिले पाप गर्न छोडेको हुन्छ, पवित्र आत्मामा हिँड्ने कुरा चाहिँ परमेश्वरको स्ट्यान्डर्डमा जिउने कुरा भनेर हामीले हेरिराखेका छौँ होइन, परमेश्वरको शक्तिको स्रोत अनुसार जिउने भनेर हामी हेरिरहेको छौँ। किनभने यत्तिका क्रिस्चियनहरू कहिलेकाहीँ धेरै खालका समस्या उनीहरूको जीवनमा हामी देखिराख्छौँ किन, अनि त्यसको उत्तरमा चाहिँ के छ भने मानिसले गर्नुपर्ने जिम्मा, उसले गर्नुपर्ने, पालन गर्नुपर्ने, निर्णय गर्नुपर्ने, रोज्नुपर्ने कुराहरूमा उसले गलत गर्यो भनेदेखि, अनि कतिजना मान्छेहरू चाहिँ के हुन्छ भने हाम्रो वरिपरिका साथीहरू क्रिस्चियन छन्, हामीलाई काम लगाउने मान्छे क्रिस्चियन होला, हामीले काम गरिराखेको मान्छे, अनि हामी पनि ठिकै छौँ भने, तर तपाईँलाई म भन्दछु वचनले तपाईँको जीवनमा केही कुरा देखायो भने, तपाईँमा अझै पनि मिस्टेक छ, पाप छ भने, तपाईँले पश्चाताप गर्नु भएन भने तपाईँ चुक्नुहुन्छ। यो कुरो परमेश्वरको वचनमा प्रष्ट छ। धेरै जसो समस्या मानिसहरूको जीवनमा मान्छेहरू हेलचक्राइ नै गर्छन्, कचोटि उनीहरूले नबुझेर, कचोटि उनीहरूले बुझेर। त्यस कारणले यो कुरामा मानिसहरू होसियारी हुनुपर्छ। गलाती 5:24 के छ, जो ख्रिस्ट येशुका हुन् उनीहरूले शरीरको पाप स्वभावलाई यसका अभिलाषा र लालसा सहित क्रुसमा टाँगिदिएका छन्। त्यसैले उनीहरूलाई शारीरिक कुरा जो हामीले गलाती 5:21-21 हेऱ्यौँ, त्यो त क्रुसमा टाँगिसकेका छौँ, उनीहरू त संसारको लागि त जिउँदैनन्। अनि यहाँनिर के छ गलाती 5:25, किनकि हामी आत्मा अनुसार जिउँछौँ भने आत्माको नियन्त्रण अनुसार नै चलौँ। अनि त्यो आत्माको नियन्त्रणमा चल्ने कुरा यहाँनिर Ephesians 4:18 छ, दाख मद्यले नमात्यो किनभने यसले तिम्रो जीवन बर्बाद गर्छ, बरु पवित्र आत्माले भरपूर्ण हो। वास्तवमा पवित्र आत्माले भरपूर्ण हुने कुरा चाहिँ यहाँनिर एउटा परमेश्वरको आज्ञाको रूपमा हामी देख्दछौँ। अर्को पद चाहिँ 1 Corinthians 11:1 हामीले अघि नै पढिसकेका छौँ, मेरो अनुसरण गर्ने हो जसरी म ख्रिस्टको अनुसरण गर्छु। पावलले यो कुरा ठोकेर भन्छ कि तपाईँ र म यसै गरी ठोकेर भन्न सक्छौँ मानिसहरूलाई कि मेरो अनुसरण गर किनभने म ख्रिस्टको अनुसरण गरिराखेको छु होइन। त्यस कारणले टोटल समर्पणता, जसको हृदय टोटल समर्पणता गर्छ, उसले संसार र परमेश्वरको बिचमा परमेश्वरको स्वर्गीय कुराको, येशूको आज्ञाको कुरालाई रोज्दछ, त्यो पक्षमा खडा हुन्छ, विश्वास, जबसम्म उसको पूर्ण हृदयको समर्पणतामा हुँदैन उसको आत्मिकी भरपूरता हुन सक्दैन। समर्पणता एकपटकले गरेर हुँदैन, मैले अघि नै भनिसकेँ, समर्पणता चाहिँ हामीले अघि हेरेका थियौँ होइन, दिनदिनै गर्ने कुरा हो। अघि Luke 9:23 त्यो क्रुस बोक्ने काम चाहिँ दैनिक, येशूले आफ्नो चेलालाई भन्नुभयो कोही मेरो पछि आउने इच्छा गर्छ भने उसले आफैलाई इन्कार गरोस्, आफ्नो क्रुस उठाएर मेरो पछि लागोस्। अनि त्यहाँ लुकामा चाहिँ दिनहुँ भन्ने शब्द हामीले पाउँदछौँ। त्यस कारणले 1 Corinthians यहाँनिर यो सुसमाचारको कुरा गर्दा हामी सुसमाचारद्वारा उद्धार पाउँदछौँ, तर हाम्रो समर्पणताको कुरा हामीले रोजेनौँ, परमेश्वरमा समर्पण भएनौँ, उहाँको कुरा छानेनौँ भनेदेखि चाहिँ विश्वास व्यर्थैमा हुन सक्छ। त्यसकारणले हामी परमेश्वरमा समर्पित हुनु पर्दछ। केवल तिमीहरूको जीवनको चाल ख्रिस्टको सुसमाचारको योग्य होस्, अनि त्यस्तो जीवन चाहिँ एउटै आत्मामा दृढ बनी खडा भएको र एउटै मनका भई सुसमाचारको विश्वासको निम्ति परिश्रम गर्ने। अनि यहाँनिर दोस्रो पत्रुस 3:18 मलाई याद आयो। यहाँनिर पत्रुसले के लेख्दछन् भन्दाखेरि, हाम्रो प्रभु र मुक्तिदाता येशु ख्रिस्टको अनुग्रह र ज्ञानमा बढ्दै जाओ। जति उहाँको ज्ञानमा भनेको चाहिँ परमेश्वर येशुलाई नजिकबाट चिन्ने, अनुग्रहमा भनेको चाहिँ परमेश्वरको अनुग्रहलाई प्रयोग गर्ने। अघि रोमी 5:1-5 याद गर्नुहोस्, तपाईँ र म अनुग्रहको पकडमा विश्वासद्वारा छौँ, अनि त्यो अनुग्रहमा खडा भएर हामी जिउन सक्छौँ। मतलब हाम्रो क्रिस्चियन विजयी जीवन चाहिँ परमेश्वरको सहयोगमा मात्रै, परमेश्वरको शक्तिमा मात्रै, जो विश्वासद्वारा हामीले गरेको समर्पणतामा हुन्छ, होइन? अनि उहाँलाई अहिले र सदा सर्वदा महिमा गरेर जिउने जीवन हामीले जिउनु पर्दछ। त्यसकारणले क्रिस्चियन विजयी जीवन चाहिँ परमेश्वरको इच्छा अनुसार जिउने जीवन। अनि यो तपाईँलाई यो 4 कुरा अघि नै भनिसकेको छु, अर्को हप्ता हामी यसलाई हेर्नेछौँ। अनि आज जुन कुरा हामीले हेऱ्यौँ परमेश्वरमा भएको विजयी जीवनको बारेमा, तपाईँ मनन गर्नुहोस्, तपाईँको जीवनमा परमेश्वरले के देखाइराख्नु भएको छ। हामीले सबै कुरा परमेश्वर गर्नुहुन्छ, सबै कुरा उहाँको अनुग्रहमा सम्भव छ, तर तपाईँ र मेरो जीवनमा चाहिँ कसरी गर्ने, हामीले के चुन्छौँ? हाम्रो जीवनमा दैनिक मान्छेले के भन्ने गर्छन् भने, हामी ओछ्यानमा जानुभन्दा अगाडि, सुत्नुभन्दा अगाडि र बिहान उठ्ने बित्तिकै हाम्रो मनमा के आउँछ त्यही कुरालाई मुख्य महत्त्व मान्छौँ। तपाईँको मनमा के आउँछ? परमेश्वर तपाईँको कुन चाहिँ ठाउँमा हुनुहुन्छ? जबसम्म कुनै पनि व्यक्तिले परमेश्वरलाई पहिलो प्रेम दिनु सक्दैन, पूर्ण हृदयले प्रेम गर्दैन, वास्तवमा हामी उहाँको विजय जीवन अनुभव गर्न सक्दैन। किन परमेश्वरलाई प्रेम गर्नेले मात्र परमेश्वरलाई पहिलो स्थानमा राख्छ र उहाँको अनुग्रह, उहाँलाई चुन्छ, उहाँको पछि लाग्छ, उहाँको अनुसरण गर्छ। परमेश्वरले हामी सबैलाई आशिष दिनुभएको होस्, हामी प्रार्थना